جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب تجھ سے رحم و کرم کی دعا ہے یا خدا تجھ سے میری دعا ہے.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ. نبی رحمت شفیع امت صلی اللہ علیہ وسلم پر جو صبح 10 مرتبہ درود پاک پڑھتا ہے اور شام کو 10 مرتبہ درود پاک پڑھتا ہے وہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی شفاعت پائے گا. اللہ تعالی ہمیں کثرت سے درود پاک پڑھنے والا بنائے. مدنی چینل کے ناظرین, مدنی چینل کے بیانات اور سلسلوں کے آغاز میں درود و سلام کی ترغیب دلائی جاتی ہے. اس کا ایک مقصد یہ بھی ہے کہ ہم درود و سلام پڑھنے کی عادت ڈالیں. غور کریں کہ ہم دن میں کتنی مرتبہ درود پاک پڑھتے ہیں. اگر اس میں کمزوری ہے, کمی ہے تو پوری کیجئے. یہ درود پاک انشاءاللہ ہمیں نیکیاں بھی دلوائے گا. درود پاک پڑھنے سے گناہ بھی معاف ہوتے ہیں, درجات بھی بلند ہوتے ہیں, پریشانیاں بھی دور ہوتی ہیں. مسائل و آلام کا حل درود و سلام ہے. تعویذ ہر بلا ہے صلی علی محمد, ہر درد کی دوا ہے صلی علی محمد. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. مدنی چینل کے سلسلے مدنی کلینک میں حاضر ہیں اور اس نیت کے ساتھ کہ ان باتوں سے آگاہی دی جائے گی کہ جس سے ہم صحت حاصل کر سکیں. انشاءاللہ صحت ملیں گی تو اس صحت کے ساتھ ہم اللہ کی عبادت اچھی طریقے سے کریں گے. آج ہم جو سلسلہ جس بیماری کے حوالے سے انشاءاللہ بات کریں گے وہ ہیں دانتوں کی اور مسوروں کی بیماریوں کے حوالے سے. اللہ تعالیٰ کی بہت بڑی نعمت ہے دانت, اور دن میں ہم اس کا استعمال میں سمجھتا ہوں کہ بہت کثرت سے کرتے ہیں. صبح کا ناشتہ ہو اور دوپہر کا کھانا ہو یا رات کا کھانا ہو, دانتوں کی ضرورت پڑتی ہے اور بے حد ضرورت پڑتی ہے. اگر دانت ہی ناکارہ ہو جائیں, دانت میں درد پیدا ہو جائے, پائریا ہو جائے, دانت سے بلیڈنگ شروع ہو جائے, اس طرح کے امراض ہوں تو بڑی کوفت ہوتی ہے, کھانا بد مزہ ہو جاتا ہے, زندگی کے اندر جو ہے وہ ایک کراہت سی پیدا ہو جاتی ہے لائف کے اندر. تو آج ہم ڈاکٹر صاحب سے انشاءاللہ رحمان جو ہے وہ اس بیماری کے حوالے سے کہ دانت میں درد کیوں ہوتا ہے, مسوڑے کیوں پھولتے ہیں, بلیڈنگ کیوں ہوتی ہے, اور اس کے ساتھ ساتھ چونکہ ہمارے سلسلے میں روحانی علاج بھی بیان کیے جاتے ہیں اور یونانی علاج بھی بیان کیے جاتے ہیں, تو تینوں کا یہ مجموعہ ہے ہمارا سلسلہ, روحانی علاج, طبی یونانی علاج. اور ہم ڈاکٹر صاحب سے بھی مشورے لیتے ہیں, اس کے ساتھ ساتھ ہمارے پاس کچھ کلپس بھی ہوتے ہیں. آج ہم ڈینٹل سرجن کے بھی کچھ مشورے آپ کو انشاءاللہ رحمان دیں گے, بڑے کارآمد باتیں ہیں اس میں. آپ ہمارے ساتھ رہیے گا انشاءاللہ رحمان. ڈاکٹر صاحب, دانتوں کا جس طرح میں نے عرض کیا کہ منہ جو ہے وہ انسان اس کا استعمال تو دن بھر میں رہتا ہی ہے, تین وقت کھانا کھانا چاہیے, مگر بہت ساری چیزیں ایسی ہیں کہ دن بھر چلتی رہتی ہیں. اس کا تعلق ظاہر ہے کہ کھانے پینے سے ہے. اور جب یہ درد ہو جائے الامان والحفظ, بہت سارے جیسے آپ نے پچھلے دنوں گردے کے درد کا فرمایا تھا کہ وہ درد ایسا چین نہیں لینے دیتا, ایسے ہی دانت کا درد بھی ہے. اگر یہ لاحق ہو جائے تو پھر جو ہے وہ مریض مطلب یوں کہ بہت بے کل بے چین ہو جاتا ہے, رات کی نیند اس کی اڑ جاتی ہے, کھانے پینے سے یوں سمجھ لیں کہ ٹیمپرری طور پر وہ موزوں ہو جاتا ہے. تو دانتوں کی کیا اہمیت ہے عموماً جو ہے ہمارے معاشرے کے اندر اس پر توجہ مطلب نہیں ہوتی, ٹیمپرری حل نکال کر چلا دیا جاتا ہے کام, حالانکہ یہ وہ پارٹ ہے جو پورا دن جو ہے وہ اس کو یوز کرتے رہتے ہیں ہم دانتوں کو.
سب سے پہلے تو ڈاکٹر صاحب سے یہ لیں گے کہ دانتوں کا بیسیکلی کام کیا ہے
جی,
اور پھر اس کے خراب ہو جاتے ہیں تو اس کے نقصانات کیا.
صحیح,
دیکھیں جس میں آج جو ہم نے ٹاپک دانتوں کے حوالے سے چنا ہے, ویسے تو فی زمانہ دیکھا جائے جو آج کل ٹرینڈ چلا ہوا ہے, ہم لوگ اپنی صحت کے معاملے میں تھوڑے سے کوتاہی ہم لوگ کرتے ہیں, لیکن اگر اوور آل دیکھا جائے دانتوں کے معاملے میں کچھ زیادہ کوتاہی کرتے ہیں, کیونکہ دانتوں کی کیئر بہت ہی ایک وہ کہتے ہیں نا کہ اس وقت علامت ظاہر ہونا شروع ہوتی ہے دانتوں میں تکلیف, اس وقت علامت شروع ہوتی ہے جب آپ کی تکلیف آدھے سے زیادہ گزر چکی ہوتی ہے, وہ ڈیمیج کر چکا ہوتا ہے, تو اس سے پہلے احساس نہیں ہوتا. تو دانت بہت زیادہ امپورٹنٹ ہیں آپ کی باڈی کے لیے, آپ کے جسم کے لیے, آپ کی جسمانی خوبصورتی کے لیے, آپ کے چہرے کی خوبصورتی کے لیے, آپ کے بولنے کے لیے جو ہے اس کی بہت زیادہ امپورٹنس ہوتی ہے, کیونکہ اگر دیکھیں نا جس کے دانت نہیں ہوں گے نا اس کے الفاظ بھی صحیح نہیں نکل پائیں گے, جس کے دانت نہیں ہوں گے صحیح وہ بول بھی صحیح نہیں پائے گا, جس کے دانت خراب ہوں گے اس کے منہ سے اسمیل بھی آئے گی, بدبو بھی آئے گی, وہ کسی مطلب کسی مجلس میں بیٹھ بھی نہیں سکتا, کسی سے بات بھی نہیں کر سکتا, شرمندگی الگ ہوگی. تو دانت کی بیسیکلی بہت زیادہ امپورٹنس ہے, لیکن بدقسمتی سے جتنی زیادہ امپورٹنس دانت کی ہے اتنا ہی ہم اس کو نیگلیکٹ کرتے ہیں. اچھا یہ نیگلیجنس جو ہے ہماری ابھی شروع نہیں ہوتی, یہ رائٹ فرام دا بگننگ بچپن سے اسٹارٹ ہو جاتی ہے. بہت کم ایسا دیکھا گیا ہے کہ ہم لوگ جو بچوں کو جو ہے دانت صاف کرنے کے لیے کہہ تو دیتے ہیں, لیکن ان کو دانت صاف کرنے کے لیے مجبور نہیں کرتے, ان کو دانت صاف کرنے کا طریقہ نہیں بتاتے, کیونکہ ہمیں واش روم میں جا کے اس بچے کو ٹرین کرنا پڑے گا, اس کی ہمارے پاس فرصت نہیں ہوتی ہے, جو آگے جا کے پرابلم کریٹ کرتی ہے. ایک ہیبٹ ڈیولپ ہو جاتی ہے بچے کی دانت نہ صاف کرنے کی, جو آگے جا کے جیسے جیسے عمر بڑھتی جاتی ہے اس کی اس میں نقصانات پیدا ہو جاتے ہیں.
سب اس میں جیسے دانت ہیں جو قدرت کی طرف سے موجود ہیں ان کے اندر, ان کا جیسے فائدہ کیا ہے, جیسے جو کھانے پینے کی چیزیں کھا رہے ہوتے ہیں, کیا دانتوں کا اس سے کوئی تعلق ہے کھانے پینے کا؟
دیکھیں 100% تعلق ہے آپ کے دانتوں کا, کیونکہ دانت ہوں گے تو آپ جو بھی آپ غذا استعمال کرتے ہیں
چبانے کا جو گرائنڈنگ والا
اس کا گرائنڈنگ کا کام, یعنی کہ اس کو پیسنے کا کام, اس کو نرم کرنے کا کام کرتا ہے. اچھا دانت کے ساتھ ایک اور بڑی امپورٹنٹ چیز آتی ہے جس کو شاید توجہ نہیں دیتے, وہ ہوتا ہے ہمارا لعاب.
صحیح,
ٹھیک ہے, وہ بہت امپورٹنٹ ہے. لعاب ایسی نہیں ہے,
کھانے کا جو نارمل فیزیولوجی نا دانتوں کی
سٹارٹ
لعاب اور یہ چبانا,
ایگزیکٹلی
اس پہ توجہ پہلے دے دیتے ہیں,
وہی آتی ہے نا. دیکھیں آپ نے کوئی بھی آپ کھانا کھاتے ہیں, جیسے ہم نے ڈائجسٹو سسٹم پہ یعنی نظام ہضم پہ جب ہم نے بات کی تھی تو ہم نے یہی کہا تھا کہ آپ کا نظام ہضم آپ کے منہ پہ جب ایک دانہ سٹارٹ ہوتا ہے وہاں سے سٹارٹ ہو جاتا ہے, ٹھیک ہے. تو یہی چیز ہے, جب آپ نے کوئی بھی نوالا وغیرہ یا کوئی بھی لقمہ وغیرہ آپ نے منہ میں ڈالا, اب وہ ڈائریکٹلی نہیں جائے گا پیٹ میں, اب اس کو آپ کرش کریں گے, چبائیں گے اس کو. چبانے کے دو تین فائدے ہوتے ہیں, ایک تو یہ ہے کہ وہ اس کے اندر لعاب ملتا ہے, اس میں انزائمز آتے ہیں آپ کے گم سے آپ کے تھوک کے ساتھ وہ ملتے ہیں, اس کے اندر وہ نظام ہضم میں مدد دیتے ہیں, فائدہ دیتے ہیں.
ڈاکٹر صاحب اگر جسے بغیر چبائے کھانا کھا لیں اور کھانا ایسے ہی پیٹ میں چلے یا پھر آنتوں پہ چلے تو اس کے بھی کوئی نقصان ہوتے ہیں؟
دیکھیں اس میں یقیناً نقصان ہوتے ہیں, بات وہیں آتی ہے کہ
دانتوں کا کام صحیح سے نہیں لیا گیا تو
دانتوں کا کام آنتوں سے لیا گیا,
اسی بھی میں آ رہا تھا.
وہ اس میں یقیناً پرابلم ہوتی ہے, جو آپ کا جو مثال اس طرح آپ کریں کہ کوئی گرائنڈر مشین ہے,
صحیح,
ٹھیک ہے نا, ایک گرائنڈر مشین کے اندر آپ ایک ثابت سیب کو ڈال دیں,
صحیح,
ٹھیک ہے, اور اس کو کرش کرنے کی کوشش کریں تو ہو سکتا ہے کہ وہ جو گرائنڈر مشین ہے اس کے جو بلیڈز ہیں وہ بہت زیادہ ریزسٹ کریں گے اس کو کرش کرنے میں, لیکن اسی کو اگر آپ پیسز کر کے ڈالیں گے تو بڑا ایزیلی کرش کر جائے گا. تو اسی طرح ہمارا میدے کا سسٹم ہے کہ آپ کوئی بھی چیز چبا کے اس کو نرم کر کے اور دانتوں کے ذریعے ہی یہ ممکن ہے,
ممکن
دانتوں کے ذریعے ہی ہے وہ کر کے آپ کے نظام ہضم میں جاتی ہے, لعاب کے ذریعے اس میں شامل ہو کے انزائمز وغیرہ مل کے ہاضمے میں جاتی ہے, ہاضمہ آپ کا بہتر ہوتا ہے. اگر آپ اس کو اسی طرح استعمال کرتے ہیں کہ آپ بڑے بڑے لقمے لے کے جلد بازی میں کھاتے ہیں, دو ایشوز, ایک تو میدے کو آپ کو ڈبل ورک کرنا پڑے گا اس کو کرش کرنے
کی وجہ سے. ڈاکٹر صاحب کیا یہ گیسٹرائٹس پیپٹک السر ہو سکتا ہے؟
اسی طرف آ رہا ہوں کہ جب میدے کو ڈبل ورک کرنا پڑے گا تو ایسڈ پروڈکشن زیادہ ہو جائیں گے, آپ کی تیزابیت کی پروڈکشن زیادہ ہو جائے گی, جب تیزابیت کی پروڈکشن زیادہ ہو جائے گی تو آپ کی یہ کیفیت ڈیولپ ہو جائے گی کہ تیزابیت بڑھ گئی ہے, سینے میں جلن ہو گئی ہے, بھاری پن ہو گیا ہے, الٹی کی کیفیت ہو رہی ہے, متلی کیفیت ہو رہی ہے, یہ کیفیت आप में आ जाएगी। फिर डॉक्टर साहब के पास जाएंगे, डॉक्टर साहब रात को खाना खाया था हजम नहीं हुआ, भाई खाया तो था। एक तो रात के खाने के बाद आपको जो एक काम करना चाहिए था यानी चहलकदमी करनी चाहिए थी, उसको यूटिलाइज करना चाहिए था, एक तो वो नहीं किया। दूसरा हमारे यहाँ जो एक ट्रेंड चला हुआ जल्दी जल्दी खाने का, जल्दी जल्दी खाने का, जल्दी जल्दी पेट में उतारने वाली बात है, खाना तो पेट में उतारने वाली बात है, तो वो पेट में आपने उतार लिया, आपने क्रश नहीं किया, उसके जो उसूल है उसको पूरा नहीं किया। तो अब जब किसी भी चीज के उसूल को आप पूरा नहीं करेंगे तो यकीनन कहीं ना कहीं यकीनन
मतलब ये जो जैसे अगर दांतों के से इस्तेमाल सही नहीं किया, खाना मेदे में गया तो मेदे में अल्सर मुमकिन है, हार्ट बर्न यानी तेजाबियत वगैरह हो सकती है। अब ये जैसे आंतों में जाता है, आंतों में भी अल्सर हो सकता है?
बिल्कुल हो सकता है, आंतों में भी हो सकता है। देखिए बात यहाँ से क्रश होके जाएगा तो आंतों में भी जाएगा।
सही।
और आंतों में देखें वहाँ ये सूरत पैदा होती है कि आपने खाना किस किस्म का खाया है।
सही।
ठीक है, अगर आपने बहुत ज्यादा ऑयली इस्तेमाल कर लिया, बहुत मसालेदार इस्तेमाल कर लिया, तो वो जाके आगे जाके आपके आंतों को भी नुकसान देगा, वो आपकी जो है मैदे को भी नुकसान देगा, दोनों जगह पे आपको आजमाइश का सामना करना पड़ता है।
इसलिए आम अमूमन कंप्लेन ये देखी जाती है कब्ज की प्रॉब्लम, क्या जैसे खाना सही से चबा के अगर ना खाया गया हो, दांतों का इस्तेमाल सही ना किया गया हो, तो इससे बदहजमी और कब्ज की कैफियत हो सकती है?
बहुत बड़ा रिलेशन है, बहुत बड़ा रिलेशन है कि अगर आपको खाना अगर सही तरीके से चबा के इस्तेमाल कर लें तो आप, और एक इस चीज से हटके कि हम क्या खा रहे हैं,
सही है बिल्कुल,
इससे हटके कि हम क्या खा रहे हैं, फर्स्ट करें गोश्त इस्तेमाल करें, गोश्त को भी अगर सही तरीके से आप चबा के इस्तेमाल कर लेते हैं तो वो एक तो निजामे हजम में बेहतरी आती है, फिर कब्ज की कैफियत में कमी आती है, खत्म नहीं होता, कमी आती है, क्योंकि उसके लिए जब तक फाइबर आप नहीं लेंगे कब्ज की कैफियत तो आपकी बरकरार रहेगी।
इसका मतलब बापू ये सिर्फ दांतों के इस्तेमाल से 6-7 बीमारियां कम उबेश जो है उनका इलाज हो रहा है।
अल्लाह तबारक व तआला, में गौर कर रहा था आपकी बात पर कि अल्लाह ताला ने दांत बनाए किस मकसद के लिए बनाए हैं।
एग्जैक्टली सही,
वो मकसद जो है इसका, हमने जो चीज ली उसको हमने चबाना है तो दांत ने वो काम करना है ना।
बिल्कुल।
अच्छा वो काम नहीं कर रहे और धकेल रहे हैं अच्छे जल्दी खा लें, इसमें दो बातें होती है, हिर्स भी शामिल होती है
जी,
कि बहुत सारा खा लूं मैं रह ना जाऊं, आखिरी लुकमा भी जो है ना वो मैंने मतलब जो है वो एंड तक लेना है उसको। अच्छा खुसूसन अब ये शादियों में है तो उसके लिए ये होता है कि भाई ज्यादा से ज्यादा सारी डिशेज जो है वो मैंने उसको
चेक कर लूं
कैसे वो, ठीक है ना। अगर स्वीट्स की डिश ज्यादा है तो अगर 2-3 है तो तीनों लेनी है मैंने और सारे ही खाने इस्तेमाल करने मैंने, अब उसकी सेहत इस बात की उसको इजाजत नहीं दे रही। अच्छा इजाजत भी दे रही है तो चबा कर ही दे रही है ना कि दांतों का काम वो करेगा। अब ये जो बात ने अपनी अपनी गुफ्तगु फरमाई कि अगर उसने चबाया नहीं, उमूमन इसमें करनी पड़ती है मेहनत, मेहनत जो है वो करनी नहीं है, अगर चबाऊंगा तो ताखिर हो जाएगी। अच्छा फिर ये आदत ऐसी बन जाती है मदनी चैनल के नाजरीन कि शादी हो या घर में नॉर्मल खाना खा रहा हो शख्स, अब उसकी आदत बन गई है कि बगैर चबाए उसने निवाले उंडेल देने हैं, तो अब जो है वो इस आदत इतनी पुख्ता हो जाती है कि फिर वो बगैर चबाए खाने को जो है उंडेल रहा होता है, और फिर जिस तरह डॉक्टर साहब ने बताया कि अब इससे बहुत सारी बीमारियां जन्म लेंगी, दांतों की भी और आंतों की भी, अल्सर का मसला भी हो सकता है, बदहजमी भी हो सकती है, और इसके साथ साथ तेजाबियत भी हो सकती है, तो क्यों ना हम पहला ही अमल अपना सही करें कि अच्छी तरीके से चबा लें। एक निवाला हम ले रहे हैं, उस निवाले को अच्छी तरीके से चबाएं। अच्छा निवाला लेने में डॉक्टर साहब ये है कि निवाला अपने मुंह के साइज से भी आप समझे जितना लेना चाहिए
जी जी।
अच्छा फिर वो कहेंगे भाई मुंह से कैसे बड़ा हो सकता है, फोल्ड कर लेते हैं उसको, निवाले को फोल्ड करते हैं, और वो निवाला जब फोल्ड किया तो वो दो निवाले बन गए, एक रोटी और एक डबल रोटी है, तो ये डबल है निवाला। अब डबल निवाला उसने लिया और फिर उसके अंदर चबाया भी नहीं, और फिर इसके बाद जब वो खाना खाने के बाद डॉक्टर के पास पहुंचा कि जनाब ये मामला है, तो अब तेजाबियत भी है, आंतों की सूजन भी है, और फिर आगे चलकर दीगर बीमारियां जन्म लेती हैं। अगर पहले ही स्टेज पर हम इसको इसकी आदत सही कर लें, और अमीर अहले सुन्नत जो है वो खाने की नियत करवाने में जो है वो इरशाद फरमाते हैं कई मरतबा के जो है वो छोटे छोटे लुकमे बनाकर अच्छी तरह से चबा कर खाऊंगा, ये नियत तो करवाते हैं, मगर चूंकि आदत पुख्ता होती है तो कितनी मरतबा चबाना है और जो है वो चबाना भी है नहीं है वो भूल जाते हैं इस बात को। तो अगर इसकी आदत बढ़ गई इंशाअल्लाह रहमान तो आपके लुकमे जब अच्छी तरह से आप दांतों से चबा लेंगे तो बहुत जल्दी हजम हो जाएंगे, हाजमा सही रहेगा आपका, तो फिर कब्ज की बीमारी और दीगर अमराज जो है वो नहीं होंगे इंशाअल्लाह, सेहत अच्छी रहेगी इंशाअल्लाह रहमान, आपके कामकाज में भी आपको दिल लगेगा, इबादत में भी दिल लगेगा। डॉक्टर साहब ये तो हो गया जनाब के आपने
दांतों का काम
काम बता दिया आपने, शेप जो होते हैं दांत के, कोई दांत जो है वो बड़ा है तो कोई छोटा है, तो फिर किसी का मामला दाढ़ का है, इसकी भी नंबरिंग है ना कुछ, जो 1, 2, 3 राइट पर है तो लेफ्ट पर है, इसके भी कुछ नाम है वो।
इसमें एक
अच्छा अरबी में भी इसके नाम है, जब तजवीद हम पढ़ते हैं ना, सनाया उलिया है तो सुफला है, तो जो तजवीद पढ़ते हैं कुरान मजीद तो उसमें वो बताते हैं कि जबान कहाँ लगेगी, तो अब जब वो नाम लगे सनाया उलिया है तो ऊपर के फुला दांतों पर जबान की जड़ लगनी चाहिए, तो नीचे के दांत को जो आगे के दो दांत है सुफला कहते हैं और ऊपर वाले दांतों को सनाया उलिया कहते हैं, तो इसके अंदर भी कुछ ना कुछ ये नाम तो होंगे इसके अंदर।
इसमें मुख्तलिफ नाम
साइजर्स और कैनाइंस हैं,
वो अपने मेडिकल पॉइंट ऑफ व्यू के हिसाब से जो नाम होते हैं, मोलर टीथ होते हैं, इंसाइजर टीथ होते हैं, कैनाइन होते हैं, इस किस्म के नाम से मुख्तलिफ
फ्रंट के जो हैं ये ज्यादातर काटने के लिए, पीछे के जो दांत हैं ये चबाने के लिए।
इसमें भी अगर आप गौर करें तो बड़ी इंटरेस्टिंग चीज है, बड़ी इंटरेस्टिंग चीज है कि हमारे दांतों की शेप को गौर करें तो तीन किस्म के दांत आपको मिलते हैं। एक तो दांत यानी पीछे की तरफ जो तीन तीन ऊपर तीन नीचे तीन दाएं तीन बाएं यानी टोटल कमोबेश 12 दाढ़े, ठीक। एक चपटे दांत फ्रंट पे होते हैं जो 4 ऊपर 4 नीचे कमोबेश होते हैं, ठीक है। और दो दो फ्रंट पे दांत नोकीले होते हैं, ठीक है। अब सवाल ये है कि इनका काम क्या है,
जी जी,
क्या जरूरत थी इस किस्म के दांत देने की, क्या सिंपल दांत अगर चपटे ही बना देते या इसको मसूड़े स्टाइल में बना देते, क्रश ही तो करना था।
हाँ, इन सबका अपना अपना एक काम
फंक्शन है। अगर हम गौर करें जो घास खाने वाले जानवर हैं, अगर हम उनके दांतों पे गौर करें तो उसमें सिर्फ आपको चपटे दांत मिलेंगे, उसमें नोकीले दांत नहीं मिलेंगे आपको,
अल्लाह की कुदरत है।
और अगर जो गोश्त खाने वाला जानवर है उसमें आपको चपटे दांत नहीं मिलेंगे, उसमें नोकीले
दांत मिलेंगे।
हमको अल्लाह अज़्ज़ल ने ये दोनों चीजें दे रखी। आप ये देखें, गोश्त खाने वाले जानवर को आप घास नहीं खिला सकते और घास खाने वाले जानवर को गोश्त नहीं खिला सकते, अल्लाह अज़्ज़ल ने हमें ये सलाहियत दी है। लेकिन फी जमाना ये देखा जा रहा है कि हम गोश्त के पीछे ज्यादा सब्जियों के से पीछे हट रहे हैं। जो नोकीले दांत है उनका काम ही गोश्त को क्रश करना, तोड़ना, खींच के। इसी तरह जो दाढ़े हैं इनका काम ही उसको चबाना है, उसके बारीक पीसेस में करना है, इसी तरह। लेकिन अगर आप इससे हट के काम करते हैं, सिर्फ गोश्त ही काम करते हैं, यानी फितरत से हट के काम करने की कोशिश करेंगे, तो आप यकीनन अपने लिए ही प्रॉब्लम क्रिएट करेंगे। जब आप जरूरत से ज्यादा गोश्त का इस्तेमाल करते हैं तो आपके जिस्म में प्रोटीन की मिकदार बढ़ जाती है, जब प्रोटीन की मिकदार बढ़ जाती है तो कोलेस्ट्रॉल होने के चांसेस काफी ज्यादा हो जाते हैं, कोलेस्ट्रॉल हो गया तो कार्डिक प्रॉब्लम के चांसेस ज्यादा हो गए, ब्लड प्रेशर के चांसेस ज्यादा हो गए। मतलब ये है कि एक फितरी चीज को आपने नहीं किया और उसके बदले आपको नुकसान क्या हुआ,
सही।
तो इस चीज पे गौर कर लेना चाहिए मदनी चैनल के नाज़रीन के अल्लाह अज़्ज़ल ने अगर हमें दांत जैसी नेमत दी है तो उसको इस्तेमाल करने के लिए भी बहुत सारी नेमतें दी हैं खाने पीने के लिए, जिसका अक्सर व बेशर देखा गया लोग इतने शौक से सब्जियां वगैरह नहीं इस्तेमाल करते, जबकि सब्जियां खाने से जिस्मानी सेहत बहुत बेहतर रहती है, उसमें आपके कब्ज के मामलात जो हैं वो बहुत बेहतर रहते हैं, आपके मैदे के मामलात बहुत बेहतर रहते हैं, आपके दिल के मामलात बहुत बेहतर रहते हैं, बहुत सारी चीजों का फायदा होता है। गोश्त खाने से मना नहीं किया जा रहा,
इस्तेदाल तो रहेगा, अल्लाह ने इतनी सारी नेमतें बनाई हैं तो उन सबका इस्तेमाल करेगा तो उसका
इस्तेदाल के साथ इस्तेमाल करेंगे तो यकीनन फायदा होगा।
डॉक्टर, ये जो दूध के दांत होते हैं उसके मुतालिक तो उस पर वो अहमियत नहीं दी जाती है कि भाई दूध के दांत है ना ये तो जड़ जाएंगे, उस वक्त क्या केयर करनी चाहिए दूध के दांतों की भी?
दूध के दांतों की भी उतनी ही अहमियत है, उतनी ही हिफाजत करनी चाहिए जितने आप नॉर्मल दांतों में।
अच्छा।
अक्सर वालदेन कहते हैं निकल जाएंगे नए दांत आ जाएंगे, लेकिन वो दूध के दांत बेसिकली सोचे ना निकलते क्यों हैं, डायरेक्टली पक्के दांत क्यों निकलते हैं? वो दूध के दांत निकलने का मकसद ये होता है कि आपको एक स्पेस बनती है दांत के लिए, एक जगह बनाई जाती है एक समझ लीजिए कि
हड्डी के अंदर
हड्डी की एक फ्रेम सा बनाया जाता है उसकी मजबूती के लिए, उसकी क्वालिटी के लिए, ठीक है ना। अगर वो दूध के दांत वक्त से पहले टूट जाते हैं या उसके अंदर कोई प्रॉब्लम आ जाती है, डिफॉर्मिटी आ जाती है, कोई मसला आ जाता है, तो आपके जो नए दांत आने वाले हैं उनमें भी सेम वही डिफॉर्मिटी आपके डेवलप।
ये जो अमूमन बचपन से ही जैसे दांतों में कीड़ा लग रहा होता है तो ये सारा इसका ताल्लुक बचपन से ही है।
देखें, इसमें बेसिकली दांतों की बीमारियों का जो सबसे अहम वजह है ना, वो है हमारी खुराक।
सही।
और खुराक के अंदर मुख्तलिफ अनवाग इकसाम की जो चीजें हम इसको इस्तेमाल करते हैं और उसके बाद अपनी दांतों की केयर नहीं करते हैं, यानी साफ सफाई के जो मामलात हैं उसका ध्यान नहीं रखते हैं, उसकी वजह से ये प्रॉब्लम आती है। अब बच्चों में ज्यादा इसलिए होता है कि बच्चे मीठे के शौकीन होते
हैं। कीड़ा लगना क्या होता है, जैसे दांत में कीड़ा लग गया
वो कीड़ा होता है, डैमेज हो जाती है आपकी जो कैविटीज होती है ऊपर जो आपके होल होता है वो बेसिकली डैमेज हो जाता है। हमारे पास इस किस्म की एक फुटेज है, वो अगर दिखा दें एक।
हाँ, कैविटी के हवाले से जो है,
अब इसमें ये समझ में आएगा कैविटी बनती कैसे, नुकसान दांतों को कैसे होता है। ये तो भी इसमें डॉक्टर साहब दिखा रहे हैं कि
हाँ, ये बेसिकली हमारा नॉर्मल
दाड़ों का बेसिकली पहले बता रहे हैं,
दिखा रहे हैं इसके अंदर, और इसके अंदर ये दिखा रहे हैं कि ये आपके ग्रूव्स बने हुए हैं, छोटे छोटे ग्रूव्स यानी कि आपके बने हुए हैं। बेसिकली जो चीज भी खुराक, कोई भी चीज आप इस्तेमाल करते हैं वो इन ग्रूव्स में जाके जमा हो जाती है, इन जगह स्पेसिस के अंदर आके रुक जाती है, जमा हो जाती है। अब वो अगर ये जमा होती हैं तो आस्ते आस्ते ये बढ़ना शुरू हो जाती है, फैलना शुरू हो जाती है। ये देखिए, अब ये जमा होती जा रही हैं और आस्ते आस्ते ये फैलती जा रही हैं। अब ये देखें, ग्रूव नीचे तक जा रहा है, अभी ये ऊपर तह में है आपकी चीज, ठीक है,
कालापन जो डॉक्टर साहब जो है ये नीचे की तरफ जा रहा है,
ये देखो
जो गंदगी है जो खाने पीने की है
ये आस्ते आस्ते नीचे की तरफ जा रहा है। जब ये नीचे की तरफ जाता है तो आपकी मसूड़ों को इन्वॉल्व करता है, उसमें शामिल हो जाता है। जब ये यहाँ नीचे जाता है तो यहाँ से आपकी अलामत स्टार्ट होना शुरू हो जाती है।
सही।
ये देखें,
अब ये दांत का आपने क्रॉस सेक्शन दिया
जी,
ये बीच आधा दांत दिखा रहे,
आधा दांत का है। इसमें ये देखें कि ये आपका जो स्पेस था, वही पीछे वाली स्लाइड लगाएं जरा, ये रोकी गए यहाँ पे, ये जो इसमें स्पेस था एक, वहां से जो है वो निकला है, निकलने के बाद वो आपके नीचे का जो एक कैविटी होती है उसके अंदर आके वो जमा हो जाता है, ठीक है ना। जमा होने के बाद जो है उसके अंदर इन्फेक्शन पैदा कर देता है और उसके अंदर जो सेंसिटिविटी होती है, बारीक चीजें जो चल रही होती हैं, बहुत बारीक बारीक वेसल्स होती हैं, उसके अंदर नुकसान पैदा हो जाते हैं। अब ये देखें, इसके सफाई का तरीका भी है,
ये सफाई का इसमें इन्होंने तरीका बताया। बेसिकली जो इसमें डॉक्टर साहब समझ में यही आया कि जो भी चीज खाएं पिए उसके बाद मुंह को साफ जरूर कर लें,
बिल्कुल,
वरना अगर खाने पीने की चीजें इसी तरह उस पर रह जाती हैं दांतों के बीच में या दांतों के ऊपर तो कैविटी बनती है, जरासीम ग्रो करते हैं, ऊपर दांतों के अंदर चले जाता है
जी, अंदर जाते हैं,
इसी को कीड़ा लगना बोलते हैं,
इसी वो ऊपर जो है ना वो आपने देखा ब्लैकिश कलर का आया ना, वो बेसिकली कीड़ा लगना कहलाता है कि ऊपर आपके कीड़ा लग गया है। अब आप नीचे चले जाते हैं तो आपकी जो मसूड़ों को इन्वॉल्व कर जाती है, सूजन हो जाती है, वहां पे आपकी स्वेलिंग यानी सूजन सी आ जाती है, ठीक है ना। सूजन आने के बाद आपको फिर पहली जो अलामत आती है ना, वो आती है ठंडा गर्म लगने की।
सही।
पहली अलामत ठंडा गर्म लगने की आती है, तो मतलब जहाँ आपको ठंडा गर्म लगा इसका मतलब है आपके दांत इफेक्ट होना शुरू हो गए, आपको एहतियात करनी है इसके अंदर।
अब जैसे डॉक्टर साहब, कौन कौन सी ऐसी चीजें हैं जैसे बहुत ज्यादा दांतों के लिए मुजिर सेहत है, जैसे पान गुटखा वगैरह, इसके बारे में
देखें, पान गुटखा मीठी चीजें ये तो है ही है, इसमें तो वो है ही नहीं, लेकिन ये है कि हर वो खुराक जो आप इस्तेमाल करते हैं, चाहे वो पान है, गुटखा, इवन नॉर्मल खाना भी अगर खाते हैं, उसके बाद अगर दांतों को साफ नहीं करते तो आपको ये प्रॉब्लम हो सकती है। बाकी जो चीजें आप फरमा रहे हैं, पान गुटखा है, नस्वार है, या चाय का इस्तेमाल ज्यादा है, स्मोकिंग है,
मीठे का ज्यादा
इस्तेमाल है, तो ये इन चीजों को मतलब ये है कि बड़ी तेजी के साथ एग्रीवेट करती है, बढ़ाती है ज्यादा, अगर उमूमी तौर पर देखा गया रात के टाइम लोग खाते हैं मीठा खा के, कुछ लोगों को आदत होती है कि खाना खाने के बाद कुछ ना कुछ मीठा खाएंगे, घर में एक आध टॉफी ले लेंगे या एक आध कोई चीज मीठी चीज मुंह में रख लेंगे, उसके बाद वो दांत नहीं साफ करते, जिसकी वजह से क्या होता है कि वो आपके दांतों के जो, जैसे अभी मैंने दिखाया था कि उसमें ग्रूव्स बने होते हैं, लाइनें
बनी
होती
हैं,
उसमें खाने के जर्रात फंस जाते हैं, ठीक है। अब ये होता क्या है कि बैक्टीरियाज होते हैं बेसिकली, लेकिन बैक्टीरिया जमा होता शुरू हो जाते हैं आपकी जो ऊपर वाली लेयर है वहां पर बैक्टीरिया जमा होना शुरू हो जाते हैं, और बैक्टीरिया जो है वो एक लेयर बना देते हैं, एक तह बना देते हैं,
उसको भी प्लाक बोलते हैं।
एग्जैक्टली, उसको प्लाक बोलते हैं। अब यही प्लाक अगर मजबूत हो जाता है और उसका कलर चेंज हो जाता है और वो नीचे तक फैलता है, उसको फिर टार्टर बोल जाता है, यानी कि फिर उसको हटाना मुश्किल होता है।
और इसी की वजह से डॉक्टर साहब ये
वो हार्ड हो
जाता है, मसूड़ों से खून आना,
बिल्कुल
दर्द होना।
इस हवाले से हमारे पास एक डेंटल सर्जन साहब का जो है वो एक क्लिप भी है, दिखाइए नाजरीन को कि जो है वो कैविटी क्यों होती है। डॉक्टर साहब ने भी बताया और आप उनका जरा हमें वो क्लिप दिखाइएगा।
मसूड़ों से खून आना एक इंडिकेशन है कि आपके मसूड़ों में गम्स में स्वेलिंग आ रही है। अब इसकी जो मेन वजह है वो प्लाक का जमा रहना है। प्लाक हमारे मुंह में 24 घंटे बन रहा है और प्लाक को हटाने के लिए हम ब्रशिंग करते हैं, मसवाक का इस्तेमाल करते हैं। प्लाक के अंदर कुछ जरासीम होते हैं जिनके टॉक्सिन की वजह से मसूड़े सूज जाते हैं। अगर हम सही ब्रश ना करें, सही मसवाक का इस्तेमाल ना करें, फ्लॉस ना करें, तो ये प्लाक जमा होकर हार्ड होकर कैलकुलस बन जाता है, और ये जो कैलकुलस है इससे हमारे मसूड़े सूज जाते हैं और हमारे मसूड़ों से सूजन ब्लीडिंग होनी शुरू हो जाती है। अब ब्लीडिंग जब हो रही है या मसूड़ों से सूजन हो रही है, मुंह से स्मेल आ रही है, तो ये एक इंडिकेशन है कि मसूड़ों में सूजन और तकलीफ है। अब इससे ठीक करने के लिए इलाज की जरूरत है, स्केलिंग की जरूरत है, गम ट्रीटमेंट की जरूरत है।
अच्छा, अभी प्लाक का मुतालिक उन्होंने बताया और जो ये बनते रहते हैं और इसके बाद जो ब्रशिंग करने कहा कि जो है इसके बाद अगर ब्रश किया जाए, मिसवाक का भी कहा गया है, वो तो प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की बहुत ही प्यारी प्यारी सुन्नत है जी। खलीफे, मिसवाक के बारे में कुछ हमारे मदनी चैनल के नाजरीन को बताएं आप। आज भी आपकी भी अच्छी वर्किंग है मिसवाक के बारे में ना,
क्लिनिकल रिसर्च है वो इंशाल्लाह पेश करेंगे।
सल्लु अलल हबीब सल्लल्लाहु
अलैहि वसल्लम।
मिसवाक की सबसे बड़ी खसूसियत तो यही है कि हमारे आका अलैहिस्सलातु वस्सलाम की मुबारक सुन्नत है, और इसके बारे में हमारे शेख तरीकत अमीर अहले सुन्नत दामत बरकातहुम अलालिया ने अपनी किताब घरेलू इलाज के सफ़ा नंबर 69 पर यूं इरशाद फरमाया, इस तरह से तहरीर फरमाया कि दांतों के तमाम अमराज का इलाज, फरमाते हैं कि मिसवाक शरीफ दांतों के तमाम अमराज का इलाज है जबकि इसको उसूल के मुताबिक किया जाए। मिसवाक को जो तरीकाकार है, इस हवाले से चंद एक मदनी फूल शेख तरीकत अमीर अहले सुन्नत की तरफ से, तो इसके कुछ आदात भी हैं। तहरीर फरमाते हैं कि मिसवाक की मोटाई चुंगलियां यानी छोटी उंगली के बराबर हो,
सही
तो छोटी उंगली हमारी इसके बराबर इसकी मोटाई हो। मिसवाक एक बालिश से ज्यादा लंबी ना हो वरना उस पर शैतान बैठता है। मिसवाक के रेशे नर्म हो, सख्त रेशे दांतों और मसूड़ों के दरमियान खला का बाइस बनते हैं। तो अब मिसवाक की तो लेकिन अब उसका फायदा हासिल नहीं हुआ, तो पता चला कि वो मिसवाक ही सख्त थी तो फायदे के बजाय नुकसान हो गया। अब इसी तरह से मिसवाक ताजा हो, तो ताजा मिसवाक होगी तो इंशाल्लाह उसको फायदा होगा। मिसवाक के रेशे रोजाना काटते रहिए, ये भी एक मसला है कि एक दफा वो इसके रेशे बना लिए, अब कई दिन चलते रहे
वही रेशे चल रहे हैं,
वही चल रहे हैं। तो
उसने तो अपना असर जो देना था वो दो तीन दफा में दिया, इसके बाद रेशे अपनी जगह पर है, जो लुआब उसने निकलना है या जो नए रेशे आकर सफाई करेंगे वो तो ये वाला रेशे नहीं,
जरासीम का एक जमा होना। फिर मजीद शेख तरीकत अमीर अहले सुन्नत फरमाते हैं कि मिसवाक उस वक्त तक कारामद है कि जब तक उसमें तलखी बाकी रहे। तो मिसवाक होनी ही तो जो तलखी वाली लकड़ियां जैसे होती हैं कि पीलू की हो गई या कीकर की हो गई, जैतून शरीफ की, तो इस हवाले से फिर ये भी है कि दांतों की चौड़ाई में मिसवाक कीजिए, और जब मिसवाक करना हो तो कम से कम तीन बार कीजिए, कम से कम तीन बार जरूर होनी चाहिए। फिर जब करें तो हर बार धो भी लें इसे, और मिसवाक सीधे हाथ में इस तरह से लीजिए, चुंगलियां इसके नीचे और बीच की तीन उंगलियां ऊपर हो और अंगूठा इसके सिरे पर हो, ये इसका पकड़ने का भी अंदाज है। तो
इस तरह इस अंदाज से पकड़ने से कहते हैं कि तिल्ली का मर्ज नहीं होता।
जी जी,
तिल्ली की जो बीमारी होती है وہ نہیں ہوگی انشاءاللہ.
اسی طرح سے پہلے سیدھی طرف کے اوپر کے دانتوں پر, پھر الٹی طرف کے اوپر کے دانتوں پر, پھر سیدھی طرف نیچے, اور پھر الٹی طرف نیچے مسواک کیجیے. تو اسی طرح سے مزید فرماتے ہیں کہ چت لیٹ کر مسواک کرنے سے تلی بڑھ جانے, اور مٹھی بند کر کے, جیسے مٹھی بند کر کے بعد لوگ مسواک کرتے ہیں تو اس سے جو ہے بواسیر ہو جانے کا اندیشہ ہے. تو مسواک کے حوالے سے مزید بھی آپ نے جیسے اس میں ارشاد فرمایا, بعض اوقات کہیں سے تازہ مسواک نہیں مل پاتی, تو اس حوالے سے بھی فرماتے ہیں کہ پانی کے گلاس میں اس کو بھگو دیا جائے, تو جب نرم ہو جائے تو پھر اس کو استعمال میں لے لیا جائے. تو اگر یہ آداب کا لحاظ رکھتے ہوئے اگر مسواک شریف کی جائے گی تو انشاءاللہ فائدہ ہوگا. اگر فقط رسم مسواک جیسے کی اور اس کے بعد دو چار کلیاں کی اور تو اس طرح کوئی فائدہ حاصل نہیں. تسلی کے ساتھ آرام سے آہستہ آہستہ کم از کم تین بار اگر ہوگی تو انشاءاللہ.
مطلب آپ نے جو پچھلی مطلب ہماری بات ہوئی تھی کمر کے درد کے حوالے سے کہ اگر پانچ وقت کی نماز پڑھ لیتا ہے وہ تو قیام صحیح ہو, رکوع صحیح ہو, سجود صحیح ہو, تو اس کی کمر کا درد انشاءاللہ دور ہو جائے گا. اگر پانچوں نمازوں میں مسواک کا عادی ہوگا, جو اتنی کلیاں کرے گا وہ اتنی مرتبہ, اور اچھی طرح صفائی کرے گا, اور رسم مسواک میں مسواک کی سنت ادا کرے گا مکمل طور پر, تو ظاہر ہے کہ پھر دانتوں کی خرابی کیسے آئے گی. یعنی وہ ریشے بھی کاٹتا رہے اور اس کے آداب کا بھی خیال کرے, اور جس طرح مسواک کرنے کا حق ہے اس طرح مسواک کرے گا تو اس کے دانت خراب نہیں ہوں گے. ورنہ آج تو نوجوان جو ہیں وہ ان کے دانت خراب ہو رہے ہیں, اور جو ہے وہ مطلب ابھی وہ عمر ہی نہیں ہے, اس سے پہلے ہی جو ہے وہ دانت نکلوائے جا رہے ہیں. تو اس میں بہت سارا جو ہے ایک فیکٹر جو ہے وہ یہ جو اشیاء کھائی جا رہی ہے اس کا بھی ہے, دانتوں کی صفائی نہ کرنا یہ بھی اس کا بھی ایک فیکٹر, یہ بھی شامل ہے. یہ اس کے ساتھ ساتھ جو ہے وہ مسواک کا استعمال نہ ہونا یہ بھی ہے.
مسواک میں بعض اوقات ایک ہی ہوتی ہے, تو ہمارے شیخ طریقت امیر سنت کا انداز ہے کہ آپ کے پاس کئی مسواکیں ہوتی ہیں. مثال ہے گھر پہ ہے تو گھر میں رہ گئی, تو مسجد میں نہیں ہے تو مسجد میں محرومی ہو گئی. اسی طرح سے آپ کی تو وہ جیب ہے ساتھ رکھتے ہیں ہر وقت, مسواک سینے سے لگی رہے, تو انشاءاللہ اگر ساتھ ساتھ رہے گھر میں بھی ہو, اگر کہیں کام کرتے ہیں وہاں پر بھی ہوگی, تو انشاءاللہ مسواک کی سنت.
مسواک کے بارے میں کوئی یہ ریسرچ میں پڑھی ہے 2013 میں پبلش ہوئی ہے. ڈاکٹر صاحب اس پہ دیکھیں, میں بھی آپ کو بتاتا ہوں, بظاہر تو یہ مسواک ہمیں ایسی نظر آئے لیکن اس کی بھی اپنی کیمیکل کمپوزیشن ہے. تو اس کی جو کیمیکل کمپوزیشن کی جو لسٹ ملی ہوئی اس میں یہ اس میں موجود ہوتا ہے سلیکا. سلیکا وہ کیمیکل ہے جو آپ کے دانتوں پہ جو دھبے لگے ہوئے ہوتے ہیں, نشان ہوتے ہیں, اس کو ہٹا دیتا ہے. دوسرا اس میں کیمیکل موجود ہوتا ہے سوڈیم بائی کاربونیٹ. سوڈیم بائی کاربونیٹ جسے آپ نے پہلے بتایا تھا کہ جراثیم کی لیئر دانتوں پہ لگ جاتی ہے, تو سوڈیم بائی کاربونیٹ قدرتی طور پہ جراثیم کو مار دیتا ہے. تیسرا اس میں ٹینک ایسڈ موجود ہوتا ہے جو پلاک جو جم چکا ہے اس کو ریموو کر دیتا ہے. چوتھا اس کے اندر الکولائڈس موجود ہوتے ہیں, وہ بھی جراثیم کش آئے گا. پھر ایک خاص چیز اس کے اندر موجود ہے, ایسنشیل آئل اس میں موجود ہے. وہ لوگ جو پان گھٹکے کے عادی ہوتے ہیں نا, ان کے منہ خشکی کی شکایت ہوتی ہے. مسواک کے اندر وہ کیمیکل ہے جو سلائیوا یعنی تھوک اور لعاب کی پروڈکشن کو بڑھا دیتا ہے. تو جن کو ڈرائی ماؤتھ خشکی کی پرابلم ہے ان کے لیے مسواک تو آئیڈیل انڈیکیشن بن گئی. پانچویں چیز اس کے اندر وٹامن سی نیچرلی موجود ہے جو بہت ضروری ہے گمز کے لیے. اور چھٹی جو ہے کیلشیم اینڈ فلورائڈ, یہ موجود ہے مسواک کے اندر. اور یہ کیلشیم فلورائڈ جو ہے دانتوں کا خاص کیمیکل ہے. اب آپ یہ دیکھیں ساری چیزیں جو ضروریت کی ہیں وہ موجود ہیں اس میں.
بالکل آپ صحیح فرما رہے ہیں. اس میں تھوڑا سا ایڈ میں بھی یہ کر دوں کہ جو ایک اسٹڈی ہے 70% آپ جو عمومی طور پہ استعمال کرتے ہیں ٹوتھ پیسٹ وغیرہ فلورائڈ والے
جی,
تو فلورائڈ آپ آرٹیفیشلی باہر سے لیتے ہیں,
نیچرلی مسواک میں موجود ہے.
اس میں اسٹڈی ہے کہ جو فلورائڈ والے ٹوتھ پیسٹ استعمال کرتے ہیں ان میں پلاک بننے کے چانسز بہت کم ہو جاتے ہیں.
صحیح,
ٹھیک ہے نا. تو اب اس چیز کو اگر آپ سامنے ملا دیتے ہیں, یعنی کہ آپ ٹوتھ پیسٹ کو اور مسواک کو دونوں کو ساتھ لیتے ہیں, تو قدرتی طور پہ آپ کو مل رہی ہے, اس میں صرف فلورائڈ مل رہا ہے آپ کو, یہاں آپ کو وٹامن سی بھی مل رہا ہے,
وٹامن سی کیلشیم اور فلورائڈ,
اور یہ تینوں چیزیں جو ہے دانتوں کے لیے بہت بہتر ہے. باقی چیزیں تو شاید ہمارے مدنی چینل کے ناظرین کو سمجھ میں نہ آئے, لیکن وٹامن سی کیلشیم اور فلورائڈ یہ تو بہت کامن سی,
یہ تو سمجھ میں بھی تو آ رہا ہوگا نا آپ کو. یہ جراثیم کو مارنے کے لیے ہم کیا استعمال کرتے ہیں, عموماً اینٹی بایوٹک.
بالکل,
لیکن اورلی یعنی ٹاپیکل فارم کے اندر آپ کے مسواک فارم کے اندر آپ جراثیم کو موجود ہے.
بالکل صحیح کہا آپ نے. تو اگر جیسے باپو نے فرمایا ہے کہ ہر نماز کے سے پہلے اگر وضو کے ساتھ مسواک کو کر لیا جائے تو بہت زیادہ آپ کے, میں سمجھتا ہوں کہ 100% چانسز ہیں کہ آپ کے دانت بہت بہتر رہیں گے. اگر ہم اس کو اس طرح لیں باپو کہ اگر ہم اپنے بزرگوں کو دیکھتے ہیں, उनके दांत 70-80 साल में भी बड़े मजबूत, बड़े सॉलिड, बड़े चमकते हुए नजर आते हैं। लेकिन आजकल के दौर में हम देखते हैं तो 30-40 साल की उम्र में, 50 साल की उम्र में उसके दांत या तो झड़े हुए होते हैं, उससे पहले ही गिर जाते हैं। तो
किसी की दाढ़ कमजोर हो गई तो किसी के दांत तो मतलब उसे वो निकलवा रहा है और दूसरे दांत लगवा रहा है। और वो ही आपने कहा कि उस वक्त में मुझे अपने रिश्तेदारों में मालूम है कि वो मेरे ख्याल में 60 से ज्यादा उम्र में
जी
छालिया जो होती है
तोड़ लेते,
वो तोड़ लेते
हैं।
अखरोट तो कुछ भी नहीं है, अब तो अखरोट नहीं तोड़ पा रहे वो। और अखरोट वो कागजी वाला नहीं,
अच्छा
वो सख्त वाला, कागजी तो आसानी टूट जाता है। छालिया जो है, जो वो दो पीस मिलती है वो छालिया को तो मतलब बाकायदा इसका एक स्रोता है बड़ा, उससे उसको काटा जाता है। वो दांत से तोड़ लिया, तो वो जो हमारे बुजुर्ग थे वो दांत से तोड़ लिया करते थे। अब जो है इस सूरत हाल में कि चूंकि वो मिसवाक करना और वो चीजें खाना जो खाने की है, आप कहेंगे भाई वो ऐसी कौन सी चीजें, अब गुटखा है वो बहुत सारे लोग इसको बहुत कसरत से इस्तेमाल कर रहे हैं और इतनी इसके आदि बन गए हैं। क्या सुबह, क्या शाम, क्या रात, कौन सी ऐसी महफिल है उसमें उनको गुटखा नहीं चाहिए, बहुत ही इसकी कसरत हो गई। इसके क्या नुकसान है डॉक्टर साहब, ये गुटके
फायदे क्या है,
फवायद क्या है,
फायदे क्या है, सवाल ढूंढना ही पड़ेगा फायदे क्या है। नुकसान तो खैर मतलब आप शायद किताबें लिख दें उसके ऊपर, लेकिन ढूंढना ही पड़ेगा फायदा क्या है।
फायदा शामिल करेंगे पान, गुटखा शामिल,
बिल्कुल पान, गुटखा है, नशा है।
सिर्फ अगर पान को ले लेंगे तो सिर्फ जिसमें कत्था शामिल नहीं है,
सादा अगर आप बोले
सिर्फ पान है वो दवाइयों में डलता है,
सही,
वो बहुत फायदेमंद है। कोलेस्ट्रॉल के लिए भी कड़वा पान इस्तेमाल होता है। इंशाल्लाह जब हम कोलेस्ट्रॉल पर हम सिलसिला करेंगे उसको कुछ नुस्खा याद
बाबू इसमें। लेकिन पान का जो आजकल इस्तेमाल है वैसा इस्तेमाल
नहीं, वैसा इस्तेमाल नहीं, एक तो एतदाल, फिर पान के साथ जो लवाजमात जो इस्तेमाल कर रहे हैं वो, और गुटके के साथ जो चीजें हैं। अब गुटके में तो ये भी पता चल रहा है कि बैटरी का पानी मिलाया जा रहा है, माशाल्लाह
एसिड मौजूद होता है,
खून मिलाया जा रहा है,
खून इंक्लूडेड है।
अच्छा फिर जब वो कोटेड हो गया एक तरह से, मसलन उसमें जो छालिया है बजाते खुद अगर साफ छालिया है उसके भी नुकसान तो हैं,
बिल्कुल,
मगर एक छालिया है वो नुकसान करी, फिर खराब छालिया है,
गली भी छालिया,
गली भी छालिया, इसमें फंगस आ चुका है।
बिल्कुल
बापू, ये फंगस तो ग्रो करवाया जाता है
जी,
ये फंगस ग्रो नहीं होगा तो ये नरम नहीं होगा, नरम नहीं होगा तो आपको टेस्ट नहीं मिलता।
अब वो जो जिसको फफूंद कहते हैं, जिसको फंगस को, वो वैसी छालियां वो सस्ती मिलती हैं।
इस फफूंद का नुकसान बापू ये है कि ये चली गई ना
जी जी,
एस्फरगस उसको बोलते हैं, ये बॉल बना देती है चेस्ट में, यानी फेफड़ों के अंदर इसकी बॉल बन जाती
है, ट्यूमर बन जाएगा,
ट्यूमर बनता है
और फिर वो उसको लॉस करेगा,
कैंसर, लंग कैंसर का कॉज है ये, जिगर का कैंसर का भी कॉज है।
अब वो इसमें मेनपुरी का भी किरदार है, इसमें गुटके का भी किरदार है, इसमें दीगर जो है इसकी और जो है। अब ये कि बैरून ममालिक ये लोग ले जा नहीं सकते थे, अब हर चीज की तो आपको ना पाउडर फॉर्म आ गई। एक वक्त था कि लोग 9-10 बजे मगरिब के बाद खाना खा लिया, अब होटल 9 बजे के बाद उन्हें बाहर नहीं निकलना, तो कोई ऐसी चीज पास भी नहीं है। मगर अब जो सारी चीजें पैकिंग में मिल रही है, हमें शैम्पू आपका पैकिंग में आ गया, पापे पैकिंग में आ गए, बिस्किट पैकिंग में आ गए, नीमको पैकिंग में आ गया, डबल रोटी पैकिंग में आ गई, सारी चीजें आपको घर के अंदर मौजूद है।
अभी ये भी पैकिंग में आ गया,
सब चीजें, इसी तरह गुटखा भी पैकिंग में आ गया,
इसका मुझे अलग सुना है फ्रिज में भी रखते हैं।
हाँ अच्छा, उस उन ममालिक में जिन ममालिक में आप लिक्विड की सूरत में या इस तरह पूरी बनाकर ले जाते हैं उसमें नहीं ले जा सकते आप लिक्विड की सूरत, वो जो पैकेट की सूरत में जा रहे हो, अब वो पाउडर फॉर्म में है और पाउडर फॉर्म में जब उसको खाते हैं तो वो जो लुआब बनता है, लुआब के साथ जो है वही गुटके की शक्ल बन जाती है, हालांकि उसके ऊपर वाज़े कैंसर लिखा है फिर भी उसको खा रहे हैं वो, यानी पैसे खर्च करके बीमारियां
खरीद
रहे हैं, बीमारियां खरीद रहे हैं,
डबल खर्चा हो रहा है।
तो अब जाहिर है वो दांत तो इन तमाम चीजों से खराब होने लगे, तो फायदेमंद
बाबू इसमें अमीर अल सुन्नत ने हम लोगों को एक टेस्ट भी सिखाया था कि जो जो पान गुटखा खाने के आदि है ना वो अपना मुंह खोल के चेक कर लें, दो उंगली, तीन, थ्री फिंगर, टू फिंगर टेस्ट कहलाता है कि वो कितनी मिकदार में मुंह खोल सकते हैं और जुबान कितनी बाहर आ सकती है।
ज्यादा गुटखे खाने वालों की मतलब मुंह खुलना भी उसमें कम हो जाता है,
मुंह खुलने पहली इंडिकेशन ही ये कि मुंह का खुलने का साइज कम हो जाता है और जुबान बाहर आने का साइज।
हमारे डॉक्टर सजीन साहब की हमारे पास जो है वो एक क्लिप भी है, आप दिखाएं कि पान गुटके के हवाले से उन्होंने जो बातें बताई हमें उसके नुकसान के हवाले से।
पान और गुटका ये हमारे माशरे के अंदर इतना ज्यादा फैल चुका है और इसका बेहद नुकसान है। छालिया और गुटका जब खाया जाता है तो हमारे मुंह की जो अंदर की झिल्ली होती है वो खराब होनी शुरू हो जाती है और हम इस प्रॉब्लम को ओरल सब म्यूकस फाइब्रोसिस कहते हैं। इसमें हमारे मुंह की झिल्ली के अंदर सख्ती आनी शुरू हो जाती है, तो मुंह का खुलना कम हो जाता है और साथ साथ मुंह में मिर्चे लगना और तकलीफ दे और मुंह में छाले रहना शुरू हो जाते हैं। और अगर इसे इलाज ना किया जाए और छालिया को, गुटका को इसे ना छोड़ा जाए तो ये आगे जाके कैंसर में तब्दील हो जाता है। हमारे यहाँ पे अनफॉर्चुनेटली इतना ज्यादा इसका इस्तेमाल बढ़ चुका है कि छोटे बच्चों में, हमारे जवानों में ये चीजें बहुत ज्यादा कॉमन होती जा रही है। तो इसलिए छालिया, पान, गुटका ये किसी भी तरह से हमारे सेहत के लिए मुफीद नहीं है।
अमीर अहले सुन्नत ने भी इस हवाले से जो है वो मदनी चैनल पे तो आप मदनी फूल देते रहते हैं, बल्कि आपने इस्लाह उम्मत के लिए और लोगों के तिब्बी फवायद के लिए कई एक चीजें मुरतब की है। घरेलू इलाज को पूरी किताब लिख दी आपने। बास चीजों के लिए अमीर अहले सुन्नत पेपर बनाए हैं, जो बहुत ज्यादा गुटके खाने वाले होते हैं तो उनको जो है वो पेपर देते हैं अमीर अहले सुन्नत। ऐसे कोई रिसाला भी है, रिसाला भी है। अब देखिए वो कुछ चाह रहे हैं माशाल्लाह, देखिए सामने और कई जबानों में इसका ट्रांसलेट भी हो चुका है, हिंदी में भी है, ये गाना हिंदी में है। तो इसको ले ताकि अपने लिए भी, अपने आप को भी, अपनी दांतों को भी बचाएं आप, अपनी सेहत से ना खोलें खेलें आप, और जो है पैसे खर्च करके बीमारियां ना लें। तो इससे इंशाल्लाह रहमान आप ये पढ़ेंगे तो कुछ ना कुछ आगाही भी होगी और आपको कुछ ना कुछ ऐसा महसूस जरूर होगा कि मुझे अब इससे बचना चाहिए। अमीर अहले सुन्नत इस बारे में क्या फरमाते हैं आप, जरा इसका मदनी गुलदस्ता हमें दिखाइए।
السلام عليكم ورحمة الله وبركاته
وعليكم السلام ورحمة الله وبركاته
پیارے باپا جان میرا آپ سے سوال یہ ہے کہ میں میٹھی چھالیا اور پان مسالہ سادہ بہت کھاتا ہوں بہت زیادہ یعنی روز کے تقریباً 1000-1200 روپے کے کھا لیتا ہوں اور تھوک دیتا ہوں اللہ کے واسطے مجھے اس سے نکالنے کی کوئی ترکیب بتائیں اور میری سے جان چھوڑ جائیں میں اور میرے گھر والے سے بہت پریشان ہیں
پہلے تو اس کے نقصانات پر آپ نظر رکھیں کہ اس کے نقصانات کیا کیا ہیں ایک نقصان تو یہ کہ روز کے 1000-1200 پاکستانی روپے تو ماہانہ یہ ہو گئے 30-40 ہزار اور سالانہ 3.5-4 لاکھ روپے ہو گئے تو اس طرح تو آپ نے لاکھوں بلکہ شاید کروڑ روپے اگر برسوں پرانی عادت ہے کروڑ روپے کھا کے آپ نے تھوک دیے اللہ قیامت کا حساب ذرے ذرے کا اللہ تعالیٰ ہمیں بے حساب حالانکہ یہ رقم اگر آپ جمع کریں تو ایک مسجد بن جائے عالیشان ثواب جاریہ ہو جاتی ہے اور بھی بہت سارے نیک کام اس سے ممکن ہے کہ آپ کر سکیں یا کسی غریب کو دے دیں تو وہ آپ کو عمر بھر دعائیں دے گا اور اس کو پاؤں پہ کھڑا ہو جائے گا کوئی بے روزگار ہو غریب آدمی ہو کوئی مریض ہو بےچارے کئی مریض ایسے ہوتے ہیں دوائیں نہ ملنے کی وجہ سے ٹریٹمنٹ نہ ہونے کی وجہ سے بےچارے دم توڑ دیتے ہوں گے تو اس طرح بہت سارے آپ کام اس سے لے سکتے ہیں اپنی ذات پر ہی استعمال کریں رقم ایک تو یہ نقصان دوسرا یہ کہ اس طرح کی چیزوں سے منہ کے کینسر کا اندیشہ گلے کے کینسر کا اندیشہ ہم نے تو کئی مریض دیکھے اس طرح کی چیزیں کھانے والے کے ان کے منہ جو ہے نا یہ پھر پھٹ جاتے ہیں جال پھٹ جاتا ہر پار اس طرح کی چیزیں کھاتے ہیں گٹکے دبا کر منہ میں رکھتے ہیں چھالیا خالی دبا کر رکھتے ہیں اس سے بھی کینسر ہو جاتا ہے لمبے عرصے کے بعد تو اس طرح مہربانی کر کے اس سے آپ جان چھوڑا پھر یہ منہ میں ہوگی تو نہ درود شریف پڑھ سکے آدمی نہ ذکر اللہ کر سکے یہ کوئی چھوٹا نقصان تو نہیں ہے اس کے نقصانات پر نظر رکھے اور اس کو فوری طور پر 1-2-3 کر دیں بولڈ اسٹیپ جس کو بولیں بولڈ اسٹیپ دے تو ختم کر دیں آپ بولیں گے تھوڑا تھوڑا کر کے چھوڑوں گا تو یہ عام طور پہ تھوڑا تھوڑا کرنے سے چھوٹتی نہیں ہے اس کو 1-2-3 کرنا پڑتا ہے اور اس کی جگہ پر آپ اگر یہ چاہیں تو سونف توے پر بھون لیں تھوڑی تو یہ تھوڑی خستہ ہو جائے گی بوتل میں بھرنے میں تیار بھی آتی ہے سونف اس میں ہوتا ہے وہ دھنیا ہوتا ہے یہ تیار آتی ہے اس کی جگہ یہ کھائیں گے تو یہ نقصان نہیں کرتی یہ فائدے والی چیز ہے ذرا یہ بھی انلمٹ ہوگی تو نقصان کریں گے لمٹ کے اندر وہ بھی ایک الٹرنیٹ کے طور پر آپ کو مشورہ دے رہا ہوں تو اس طرح کریں اس سے جان چھوڑا ہے جلدی ہے اللہ تعالیٰ آپ کو اس سے نجات بخشے آپ تندرستی دے اور صحت اس لیے ملے کہ اللہ تعالیٰ خوب عبادت کرنے کی توفیق مل جائے کاش صحت وہ اچھی جو اللہ کی عبادت میں گزرے باقی صحت کس کا اللہ تعالی اعلم ورسوله اعلم عز وجل صلی اللہ تعالی علیہ والہ وسلم. صلوا علی النبی
صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. بہت ہی زبردست مدنی فورا ملے نے سنتے ارشاد فرمایا. مدنی چلن کے ناظرین اور خصوصاً وہ اسلامی بھائی جو اس وقت ہمارے ساتھ مدنی کلینک کے سلسلے میں شامل ہیں, ہمیں دیکھ رہے ہیں, امیر علیہ سنت نے بہت تاکید فرمائی, دیکھیں, اور یہ بھی فرمایا کہ جب بندہ جب گٹکے کا عادی بن جاتا ہے, منہ میں گٹکا ہوتا ہے تو اللہ کی عبادت کرنے, اللہ کا ذکر کرنے سے بھی غافل ہو جاتا ہے, نہیں کر سکتا وہ. ظاہر منہ میں گٹکا ہوگا تو کیسے پڑھ پائے گا وہ. اور ڈاکٹر صاحب بڑا عجیب سا ماحول ہوتا ہے اگر کوشچن اس کا عادی ہوتا ہے اور میں آپ سے گفتگو کر رہا ہوں, آپ نے جو ہے وہ یا میں نے گٹکا رکھا ہوا ہے, اب آپ کو میری بات سننے میں اور مجھے آپ کی بات سننے میں, اگر آپ نے رکھا ہے تو مجھے سننے میں پریشانی ہوگی. عموماً یہ گفتگو ہوتی ہے تو فون پر بھی بات اوقات ہوتا ہے نا, بہت ضروری بات پوچھ رہے ہیں تو وہ خاموش ہے, وہ اس طرح کے انداز اختیار کر رہا ہے بھائی. اسی طرح آفس کے اندر بھی بات ہوگی تو وہ جواب نہیں دے پاتے, خصوصاً ان میں وہ لوگ جو بہت لانگ سیٹنگ کرتے ہیں. اس میں اب تو بہت پڑھے لکھوں کی بھی ایک بہت کثرت شامل ہو گئی ہے کہ جو لوگ ڈیولپر ہیں, کمپیوٹر میں کام کرتے ہیں یا سافٹ ویئر وغیرہ بناتے ہیں, لانگ سیٹنگ کرتے ہیں, وہ لوگ بھی اب یہ جو ڈرائیو والا گٹکا ہوتا ہے وہ استعمال کر رہے ہیں. وہ تو عجیب سا ماحول بن جاتا ہے کہ میں آپ سے سوال کر رہا ہوں اور آپ ہوں ہاں میں جواب دے رہے ہیں اس کو, پھر آپ کو اٹھ کر جانا ہے اور پھر واش روم میں جا کر آپ نے جو ہے وہ بیسن میں جا کر وہ گٹکا آپ تھوکیں گے, جب جا کے آپ بات کر سکیں گے. اس وقت تک نہ آپ ذکر کر سکتے ہیں, نہ آپ اس وقت تک جو ہے صحیح طرح سے جواب دے سکتے ہیں, نہ صحیح طرح سے بات کر سکتے ہیں آپ. بڑی عجیب سی بات ہے. تو مدنی چلنے کے ناظرین, گٹکے کو چھوڑنے کی نیت کیجیے, اور یہ جو بات ہے نا صحیح فرمائی بالکل امیر علیہ سنت نے کہ آہستہ آہستہ چھوڑ رہا ہوں, پہلے 5 گٹکے کھاتا تھا اب کم کر دیے ہیں, 3 لے رہا ہوں, 2 لے رہا ہوں, پہلے 6 تھے, تو اب تو یہ ایسے نہیں چلے گا کام. آپ نے فرمایا کہ بولڈ اسٹیپ لینا پڑے گا, اور واقعی آپ اسٹیپ لے لیں آج اور چھوڑ دیں گٹکے کو آپ, ان شاء اللہ رحمان اپنے لیے, اپنے بچوں کے لیے, خدا را اپنے حال پر رحم کھائیں, اور اس جو بیماری اور امراض پیدا کرتا ہے گٹکا, اس سے آپ جان چھوڑائیں. اور آج نیت کر لیں گے ان شاء اللہ رحمان آج کے بعد یہ گٹکا نہیں کریں گے ان شاء اللہ رحمان. ہمارے پاس کالز بھی ہیں, کیا پوچھنا چاہتے ہیں ذرا سنائیے.
عبداللہ تاری پنڈی سے, میرے دانتوں میں بہت تکلیف ہوتا ہے, اس کے لیے کوئی دوائی بھی استعمال کیا, ٹوتھ پیسٹ بھی استعمال کرتا ہوں, اس کے لیے کوئی حل چاہیے
جی. مزید
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد عقیل شریف اتاری عرض کر رہا ہوں راول پنڈی سے. مدنی کلینک میں یہ سوال ہے کہ دانتوں کو اکثر ٹھنڈا اور بہت زیادہ ٹھنڈا لگتا ہے, مختلف بظاہر کوئی دانتوں میں کوئی بیماری یا پریشانی نظر بھی نہیں آتی, دانت صفائی میں بھی الحمدللہ وہ ترکیب مضبوط رہتے ہیں, لیکن اس کے باوجود جو ٹھنڈا ہے بہت زیادہ ٹھنڈا رہتا ہے, اس کے لیے کوئی علاج تجویز فرما دیں. اللہ جل جلالہ ہم سب کو دعوت اسلامی میں, امیر سنت کی غلامی میں استقامت نصیب فرمائے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. کوئی اور مزید کال بھی ہو بھی سنوا دیجیے.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
میں شاہد اتاری پنجاب کھاریاں میٹھیاں سے بات کر رہا ہوں. ماشاءاللہ مدنی کلینک بہت ہی اچھا سلسلہ ہے, اور ڈاکٹر صاحب کے مشورے انتہائی مفید ہوتے ہیں. اس کے علاوہ خلیل بھائی ماشاءاللہ بہت پیارے پیارے جو ہیں وہ مدنی پھول عطا کرتے ہیں. اللہ تعالیٰ ہمارے سلسلے کو شاد و آباد رکھے. اور اس کے علاوہ میرا یہ سوال تھا خلیل بھائی سے کہ دانتوں میں اگر کیڑا لگ جائے اس کے لیے کیا عمل کرنا چاہیے, اس کا بھی گھریلو علاج جو ہے عطا فرما دیں. جزاک اللہ خیر. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. خلیل بھائی آپ نے دانتوں میں خون آتا ہے وہ اور دانتوں کی کچھ مضبوطی کے حوالے سے,
دانتوں کو درد کا بھی کوئی علاج ہے,
درد اور دانت کو چمکانے کے حوالے سے بھی آج کچھ بتانا ہے آپ نے ہمارے
دانتوں کے لیے. بہت کچھ ہے انشاءاللہ, اور آخر میں بہت ہی اہم انشاءاللہ جو ہے وہ منجن, وہ اس کو بنانے کا انشاءاللہ طریقہ کریں گے. شیخ طریقت امیر علیہ سنت دامن برکاتہ مالیہ یہی ذہن عطا فرماتے ہیں کہ امت کی خیر خواہ کی جائے, تو انشاءاللہ شیخ طریقت امیر علیہ سنت کے عطا کردہ بہت سارے علاج مختلف, تو انشاءاللہ ایک ایک کر کے. اور آخر میں دانتوں کے جملہ امراض کے لیے انشاءاللہ ایک گھر بیٹھے آپ اپنے کوئی بہترین سا منجن تیار کر سکیں.
جی ڈاکٹر صاحب, ان کے وہ آپ نے
ٹھنڈا گرم
ہے نا, ٹھنڈا گرم تو ابتدا ہے اس کی نا, دستک دے رہی ہے.
سوالوں کے جواب سے پہلے باپا کے جو
فرمایا تھا، مدنی گلدستہ دکھایا تھا امیر اہل سنت صاحب، اس میں ایک پہ تو آپ نے توجہ دلائی کہ کوئی چیز آہستہ آہستہ چھوڑنے میں کبھی بھی نہیں چھوٹتی. بالکل صحیح کہا آپ نے. اگر جیسے کوئی بھی انسان یہ کہے کہ آدھی کھا لوں، ایک کھا لوں، تھوڑا سا چکھ لوں، سوال ہی پیدا نہیں ہوتا چھوڑ دے، سوال ہی پیدا نہیں.
چھوڑنا ہے تو پھر وہ
یکموش چھوڑنی ہے، ورنہ نہیں. دوسری چیز جو تھی مبن اس میں جو ہے سونف کے استعمال کے لیے
اس پہ تو کچھ الٹرنیٹو دیا،
الٹرنیٹو دیا ہے. اب سونف کا استعمال سے جو ایک کو سب سے بڑا فائدہ ہوتا ہے وہ ہوتا ہے آپ کا نظام ہضم،
ہاضمہ بہتر ہوتا ہے،
آپ کا ہاضمہ آپ کا بہتر ہوتا ہے، جو کہ گٹکا استعمال کرنے سے انتہائی خراب ہو جاتا ہے.
چھوڑتے ہیں تو کانسٹیپیشن
نہیں ویسے بھی رہتی ہے اکثر. آپ جو بھی گٹکا استعمال کرنے والے لوگ ہیں ان سے اگر معلوم کریں گے تو اکثریت کانسٹیپیشن
کی وجہ یہ ہوتی ہے کہ دن کے اکثر اوقات میں تو منہ تو بند رہتا ہے، پانی تو جاتا نہیں، پانی استعمال ہی نہیں ہوتا تو وہ کانسٹیپیشن کیسے رہے
گا؟ پانی بھی کم پیے گا،
پانی تو کم پیتا ہے.
بلکہ ایک اور مسئلہ ہوتا ہے
ان کی جو لسٹ آف بیماریاں ہیں ان کی،
وہ کھانا بھی کم کھاتا ہے، اس کے ساتھ اگر کسی کو سفر کی جو ہے وہ مل جائے موقع تو وہ تو پان کھا کر اپنا کوٹا پورا کر لیتا ہے اور دوسرا وہ انتظار کر رہا ہے کہ
بھوک بھی مر جاتی ہے اس کی. صحیح فرمایا آپ نے،
آپ نے بات کہی نا کہ اس سے نظام انہضام صحیح رہتا ہے سونف سے، صحیح بالکل. اور اس کا باقاعدہ ارتھ نکالا جاتا ہے سونف کا، اس کو فارسی میں بادیان کہتے ہیں، عرق بادیان اس کا ملتا ہے بازار میں. سونف تو بہت سارے چورنوں میں، بہت سارے امراض
چلتی ہے
سونف کا استعمال ہے، بہت زیادہ فائدہ مند ہے.
بابو جو اتنا کھانے کا عادی ہوگا اس کو سونف بھی اتنی مقدار میں چاہیے ہوگی نا.
اس میں ایک نفسیات ہوتی ہے انسان کی، مثال کے طور پہ میں یہاں بیٹھا ہوا ہوں، ٹھیک ہے نا، ابھی میں یہاں بزی ہوں، ٹھیک. اب مجھے پتا ہے کہ یار میرا اب گٹکا کھانے کا ٹائم ہو گیا ہے، ٹھیک ہے، اب میرے میں بے چینی شروع ہو جائے گی، یعنی سائیکولوجیکلی بے چینی شروع ہو جائے گی.
اس میں ایک سائیکولوجیکل
جب وہ سائیکولوجیکلی آپ نے ختم کرنا ہے، آپ نے کوئی چیز منہ میں ڈالی نا، آپ فوراً اس چیز سے ہٹ جائیں گے کہ آپ نے گٹکا کھایا تھا، آپ بھول جائیں گے تھوڑی دیر کے لیے آپ گٹکا کھائیں گے، کیونکہ وہ ایک چند سیکنڈ کا لمحہ ہوتا ہے جس کو آپ کو کل کرنا ہوتا ہے، اور وہ کل آپ اس طریقے سے کر سکتے ہیں، ختم اس طریقے سے کرتے ہیں، کوئی الٹرنیٹ آپ منہ میں رکھ لیں،
سونف لے لیں
ٹھیک ہے نا، بیسٹ ہے، بہترین ہے، اور وہ تھوڑی دیر منہ میں رہتی ہے سونف.
صحیح،
ٹھیک ہے نا،
چبائی بھی جاتی ہے، دونوں کام کریں گے.
بالکل
بابو، اس میں ڈاکٹر صاحب اس میں توجہ دلا دوں کہ کنسلٹنٹ نے، ڈینٹسٹ نے وہ بتایا تھا کہ جو پان گٹکا چھالیا کا استعمال کرتے ہیں اس میں ایک پروسیس ہوتا ہے سب میوکسل فائبروسس، جس کی وجہ سے منہ نہیں کھل پاتا. یہ ایک ایسا عمل ہے جو ارریورسیبل، یعنی یہ ایک دفعہ ونس ہو گیا اب یہ ریورس نہیں ہو سکتا، یہ ٹھیک نہیں ہو سکتا، اس لیے یہ سب سے زیادہ خطرناک ہے. اب ماؤتھ کینسر، اورل کینسر، لیرنجل کینسر، جتنے بھی کیسز ہیں یہ بہت ارلی ایج کے اندر ان کی ڈیتھ ہو جاتی ہے، یعنی 40-50 سے اوپر تو بہت ریئرلی کوئی جاتا ہے ونس اگر ڈائگنوس ہو جائے تو. وہ لوگ مدنی چینل کے ناظرین اگر اپنے جو پان گھٹکے کے آتی ہیں منہ کھول کے، ایک ان کے کسی کے منہ میں ایک انگلی جا رہی ہوگی، کسی میں دو، کسی میں تین، اس سے ان کا یہ پتہ چل جائے گا کہ منہ کے اندر فائبروسس کس حد تک ہوئی ہوئی ہے. اگر یہ ہو گئی ہے تو یہ خطرناک ہے، اس سے ان کو ڈیفینیٹلی ڈاکٹر سے رابطہ کرنا پڑے گا، اور یہ تو چھوڑنا تو لازم پڑے گا.
اس پہ ایک چیز اور اگر غور طلب بات ہے کہ جس کا یہ فائبروسس ڈیولپ ہو جاتا ہے، منہ نہیں کھلتا ہے، تو اس کو غور کر لینا چاہیے کہ وہ اللہ تعالیٰ کی نعمتوں سے دور ہو گیا ہے،
جی
اس کا کھانا پینا مشکل ہو گیا ہے،
منہ
اس کا نہیں کھلتا ہے،
اورل ڈائٹ ہوتی ہے، صرف پی سکتے ہیں، چبا نہیں سکتے، کھا ہی نہیں سکتے. بہت سارے پیشنٹ ایسے ہیں دیکھے ہوئے جو صرف فلوڈ ڈائٹ لے رہے ہوتے ہیں، کھانے کی چیز تو کھا ہی نہیں سکتے.
مطلب وہ کتنی بڑی یہ نعمتوں سے محرومی، اور وہ ایک ایسی چیز کھا رہا جو کھانے کی نہیں ہے،
کھانے کی
وہ چیز استعمال کر رہا ہے، اور ان نعمتوں سے یوں سمجھ لیں کہ وہ دور ہے اور اپنے آپ کو خود ہی دور کر رہا ہے.
مطلب آپ اس طرح کی پوزیشن ہو جاتی ہے نا کہ آپ کے سامنے پڑی ہوتی ہے اور آپ کھا نہیں سکتے، آپ اس پوزیشن میں آ جاتے ہیں،
شفٹنگ ہو جاتی ہے. کچھ لوگوں
کو بعض اوقات ہوتا ہے کہ آپ لے رہی ہے، اب وہ بتا دو نہیں پا رہا کہ میرے ساتھ کیا پرابلم ہے.
بالکل،
تو وہ کہہ رہے نہیں بس وہ کسی اور سے گزارا کر رہا ہوں.
بالکل، تو یہ ایشوز ہوتے ہیں، احتیاط کرنی چاہیے. کالز کی طرف آتے ہیں تو کال پہ پہلی کال جو ہوتی تھی، ایک اسلامی بھائی نے فرمایا تھا دانتوں میں تکلیف رہتی ہے ان کے، اب دانتوں میں، اور دوسری جو بات تھی وہ دونوں کو ایک ساتھ ہی جواب دے دیتے ہیں کہ دانتوں میں ٹھنڈا گرم لگنا اور دانتوں کی تکلیف. جیسے انہوں نے کہا کہ کچھ ان کو محسوس ہوتا نہیں ہے، کچھ اندازہ نہیں ہوتا، تو دانتوں کی میں پہلی علامت ہی یہ ہوتی ہے جیسے پہلے ہم نے عرض کیا تھا کہ ٹھنڈا گرم لگنا محسوس ہو جاتا ہے آدمی کو، जहाँ आपको ठंडा गर्म लगे तो इसका मतलब कहीं ना कहीं कमजोरी है दांतों को, आप केयर नहीं कर रहे हैं। अब मिसाल के तौर इस्लामी भी कहेंगे दांतों की हिफाजत भी करते हैं जैसे इन्होंने फरमाया, लेकिन क्या वो दांतों की हिफाजत क्या सही तरीके से कर रहे हैं या नहीं कर रहे हैं? जैसे मिसवाक के लिए खलील भाई ने बताया सही तरीका क्या है, उसका फायदा क्या है, किस तरीके, इसी तरह अगर कोई मिसवाक नहीं करते ब्रश करते हैं तो वो क्या सही तरीके से करते हैं?
ब्रश की भी कोई लाइफ होती है या फिर ब्रश भी जितने दिन चल रहा है?
एग्जैक्टली, कि ब्रश करने का भी तरीका है, उसकी ब्रश की भी एक लाइफ होती है। इसी तरह जिस तरह मिसवाक के बारे में फरमाया है कि मिसवाक भी एक तरीके से इस्तेमाल करनी चाहिए, ना कि आप रगड़ते रहें। हमारे यहाँ ब्रश उस वक्त चेंज किया जाता है जब फैल जाते हैं
जी,
उसके दंदान जो है सारे के सारे ऐसे हो जाते हैं, बीच में गैप आ जाता है और वो साइडों में से फैल जाते हैं, तब एहसास होता है कि अब ब्रश खत्म हो गया है, ठीक है। लेकिन अगर कोई भी नॉर्मल अच्छी क्वालिटी का ब्रश लेते हैं, मैं ये कहता हूँ 3 महीने से ज्यादा किसी भी ब्रश को इस्तेमाल नहीं करना चाहिए, चाहे कितनी अच्छी क्वालिटी का ब्रश क्यों हो। और अच्छी क्वालिटी का ब्रश आप 3 महीने के बाद भी बहुत अच्छा लगेगा आपको, यार बिल्कुल सही था मैं क्यों चेंज करूँ उसको, लेकिन 3 महीने के बाद आपको उसको चेंज कर देना चाहिए। हल्की क्वालिटी का ब्रश तो शायद वो एक हफ्ते में ही वो सब कुछ।
लेकिन डॉक्टर साहब, हल्की क्वालिटी का ब्रश अगर इस्तेमाल कर भी रहे होते हैं तो अमूमन ये फायदे के बजाय नुकसान इस सूरत में दे रहा होता है कि जो साइडों के मसूड़ है उनको ब्रश कर रहा होता है, उसमें अल्सर पैदा कर देता
है। उसकी वजह है, उसकी वजह ये है कि जो भी आप हल्की क्वालिटी का ब्रश यूज करते हैं उसके जो दंदान जो होते हैं, जो फाइबर्स जो निकले हुए होते हैं, वो बहुत हार्ड होते हैं, सख्त होते हैं,
वो आपकी स्किन को डैमेज कर
रेशे जो होते हैं वो बहुत सख्त होते हैं। तो आप एक तो वो सख्त रेशे, फिर हमारा इस्तेमाल गलत है,
हमारा इस्तेमाल भी तवज्जो दिला दें कि ब्रश जहाँ रखते हैं वो वहीं रखा रहता है,
कैपिंग भी नहीं होती और धोया भी नहीं। मतलब आपकी पूरी गुफ्तगू से ये अंदाजा हो रहा है कि अगर सफाई का इंतजाम सही नहीं होगा तो फिर जाहिर है कि ये ठंडा गर्म लगना और दीगर बीमारियां जन्म लेंगी।
बिल्कुल,
मतलब आपने टूथपेस्ट भी लाके रखा हुआ है, ब्रश भी लाके रखा हुआ है, मिसवाक भी आपके पास है, ना आप मिसवाक सही तरीके से कर रहे हैं, ना उसके रेशे काट रहे हैं, ब्रश आप हल्का सा इस्तेमाल, वो लो क्वालिटी का इस्तेमाल कर रहे हैं, फिर वो बहुत देर तक चला,
आधा रास्ते तक चला,
फिर टूथपेस्ट भी आपने लिया हुआ है तो वो भी एक हल्की क्वालिटी का आपने लिया हुआ है। तो अगर जीने की ख्वाहिश है तो कुछ पहचान,
क्वालिटी का फैक्टर भी कम है। अब जैसे ब्रश अमूमन घरों में जिस जगह रखा होता है इतने लोगों के घर में वो जगह साफ होगी।
तो मैं आपको उसमें और भी अर्ज करूँ, मिसाल के तौर पर जो है जहाँ ब्रश रखा हुआ है
जी,
वहीं पर साबुन भी रखा हुआ है
जी,
अब वहीं पर फेस वॉश भी रखा हुआ है, वहीं पर जो है वो माजल्ला और जो दीगर चीजें वो इस्तेमाल करते हैं, अब इसी तरह जो है वो अगर फैशन की कोई चीज रखी हुई है
जी,
वो सब केमिकल है। मतलब साबुन के अंदर कास्टिक है, फेस वॉश में भी बहुत सारी चीजें हर्बल तो है नहीं, वो सब चीजें, अच्छा उन तमाम चीजों के लिए सेव करने के लिए उसमें बहुत सारे केमिकल और
प्रिजर्वेटिव होता है।
अब वो तमाम चीजें वहां मौजूद हैं, फिर इसके साथ साथ वही स्प्रे भी हो रहा है, बाजू पास क्या
हो रहा है
क्योंकि अब तो अटैच बात है ना
जी जी,
तो वो वॉशरूम से बाहर आया और बेसन पर आ गया, अब स्मेल आई तो उसने वो उठाया उसको और उसने जो है उसको एयर फ्रेशर कर दिया उसने, अब वो ब्रश पे भी गया, अब अंदाजा लगाइए क्या कुछ वहां नहीं हो रहा। अमीर उसने पिछले दिनों फरमाया अटैच बात जहां होता है ये समझ लें कि अब तो ये कॉमन हो गया सबके घरों में, तो आपने फरमाया कि जो आमाज गाय है जरासीम की वो तो कमरे के अंदर हम लेके बैठे हुए, अब उसका दरवाजा खुला सारे जरासीम बाहर आ रहे हैं वहीं हम सो रहे हैं
जी।
तो अगर इस बातों का वो ख्याल करें तो मैं समझता हूँ और सफाई दुरुस्त करें तो दांतों की भी सफाई दीगर भी हमारा से इंशाल्लाह।
ओपन में ब्रश है, धूल मिट्टी वैसी बैठ रही होती है, धूल मिट्टी वाला ब्रश लेके वैसे ही। डॉक्टर साहब
ये अपनी जगह पे है जो आपने चीजें बताई, इसमें जो और ज्यादा इम्पोर्टेंट चीजें वो है कि ब्रश का इस्तेमाल, कि आप ब्रश को इस्तेमाल किस तरह करते हैं, जैसे
बताया अभी इस्तेमाल पे तो आया नहीं,
के साथ से बताया कि मिसवाक को किस तरह पकड़ना है और किस तरह यूज करना है, बिल्कुल मिसवाक वाले स्टाइल से आपने इसको इस्तेमाल करना है, उसी तरीके से जस्ट लाइक ए पैन आपने इसको पकड़ना है, ये पैन है आपने पैन पकड़ना है, पैन को इस्तेमाल करना है आपने। अब हमारे यहाँ ट्रेंड क्या है, ये चल रहा होता है ट्रेंड।
अच्छा तो इसमें एक चीज बता कर दें कि बच्चों के लिए अलग ब्रश होता है, बड़ों के लिए अलग ब्रश होता है?
हाँ डेफिनेटली, बच्चों का अलग होता है, बड़ों का
बता दें, ये अक्सर ही स्कूल में पता होता है,
नहीं बड़े हों या बच्चे हों ब्रश नरम होगा, नरम ही होना चाहिए, क्योंकि हार्ड ब्रश कोई से भी बच्चे हैं या बड़े हैं वो आपके मसूड़ों को डैमेज करता है, उस पर सोजिश पैदा कर देता है,
उन्होंने बनाया हुआ था वो शायद हार्ड होता है,
वो उनका खास होता होगा, बहुत सिलेक्टेड लोग यूज करते हैं, वो हर आदमी यूज भी नहीं करता।
इसमें तीन ही आते हैं, सॉफ्ट, मीडियम और हार्ड।
अब उसमें जो तरीकेकार होता है वो हम लोग एक तो ब्रश को लेके जो है फिर वो इस तरह करना शुरू कर देते हैं दाएं बाएं, और फिर आप ये देखें कि अगर गौर करें तो उसका पूरा जो है चेहरा पूरी तरीके से हिल रहा होता है और खूब जोर लग रहा होता है, जबकि बहुत सॉफ्ट जेंटल तरीके से आपने उसको रखना है और उसके ऊपर फिराना है। अब फिराने का तरीका जो है वो भी गलत है हमारा, कि हम यूं फिराते हैं, यूं नहीं, आपने ऊपर से नीचे लेना
और नीचे से ऊपर जाना है,
नीचे से ऊपर, ऊपर से नीचे जाना है, इसको दाएं से बाएं इसी तरह ऊपर से नीचे जाना है, ये बेसिकली सही तरीका है। अब सवाल ये होता है कि भाई यूं कर ले तो क्या वो तो वैसे भी हट जाएगा। ठीक है भाई, आप बात सही कह रहे हैं,
हट तो जाएगा लेकिन गैप्स में चले जाएगा,
गैप्स के अंदर जाएगा और डेस्क में चले जाएगा और अंदर चले जाएगा। अगर कोई फूड पार्टिकल है, कोई खाने पीने का जरात है, बारीक सा जरा भी जो है आपके किसी दाढ़ के कोने हिस्से में भी रह जाता है, अब वो पांच दिन रह जाता है तो पांच दिन के बाद वहां सड़न शुरू हो जाएगी।
जी बिल्कुल,
और सड़न शुरू हो जाएगी तो फिर वो हो सकता है कि कुल्ली के जरिए हो सकता है वो निकल जाए, लेकिन उसने अपना काम कर दिया। अब क्या होगा, अब आप ठंडा पानी पियेंगे कि आपकी जो सरफेस है वहां पे आपकी सोजिश शुरू हो गई, इन्फ्लेमेशन शुरू हो गई है। अब आपने ठंडा पानी लिया तो वो आपकी स्किन इतनी सेंसिटिव हो गई है, उस जगह इतनी नाजुक हो गई है, वो ठंडा पानी या खट्टी चीजें या इस किस्म की कोई अशिया इस्तेमाल करते हैं तो वो बहुत ज्यादा करंट सा मारती है आपको, रिएक्ट करती है एक तरह से। तो इससे अंदाजा कर लेना चाहिए शुरू हो गया है आपका,
यानी मतलब जो डैमेज होना था वो होना शुरू हो गया,
स्टार्ट हो गया आपका।
सही,
तो अब आपको यहाँ पे केयर करने की बहुत ज्यादा जरूरत है, तो डॉक्टर से रुजू कर लें, बिल्कुल डेंटिस्ट से रुजू कर लें, उनको बताएं ये कैफियत है, ताकि आपके दांतों का, आपके मसूड़ों का प्रॉपर तरीके से
मायना इसका जवाब हो गया। जिनके दाढ़ों, मुंह, दांतों में दर्द है उनका इलाज भी, और जिनको ठंडा गर्म
दोनों का इलाज।
लेकिन सर दर्द है, बुखार है, अगर वो हो गया ना, बुखार से तो बढ़ना है तो वो चल फिर नहीं रहा, बेड रेस्ट पर आ गया वो एक तरह से, तब तो वो डॉक्टर के पास जाएगा। दांतों को जो है चलाए रखते हैं वो,
अच्छा
खुद देखें कि कितना विजिट करते हैं डेंटिस्ट के पास।
जी,
दांत में दर्द हुआ तो पेन किलर ले ली उसने, बहुत ज्यादा हुआ तो कुछ ना कुछ एक आध एंटीबायोटिक लेकर उसने अपना काम चला लिया, और बाकायदा जिस तरह आपने कहा कि डेंटिस्ट से रब्ता करें, ऐसी सूरत नहीं होती, वो नहीं चेक करा रहे होते उसको। अब जैसे खुसूस पान गुटके वाला होगा ना, जो गुटका कसरत से इस्तेमाल कर रहा होगा, वो तो जाएगा ही नहीं कि डॉक्टर ने उसको कहना ये क्या कर रहे हो आप, तो वो नहीं चेक कराते, उसकी वजह से मजीद नुकसान होते हैं।
बिल्कुल सही,
फिर दर्द भी शुरू हो जाता है, दर्द का आपके पास भी सवाल है और इनके पास भी उसका जाते हैं, आपके पास भी कुछ जवाब आते हैं। बताएं दांत के दर्द, दांत से खून आना और एक जामे नुस्खा भी आपने बयान करना है। पता ही चले कि नाजीन हमारे सिलसिले में बहुत सारी चीजें इंट्रोड्यूस भी होती हैं, नई नई चीजें मदनी चैनल के नाजरीन के लिए। आज भी जो है वो फलफल अस्पत भी नजर आ रही है, और हलीला जर्द भी नजर आ रहा है, और नींबू भी नजर आ रहा है, लेमन, इसके साथ फिटकरी भी है। तो इंशाल्लाह खलील भाई हमें बताएंगे ये कि किस तरह हमने इस्तेमाल करना है। मीठा सोडा भी मुझे नजर आ रहा है, हमारा बावर्ची खाना, हमारा दवाखाना, इसमें कई चीजें तो हमें मिल जाएंगे इंशाल्लाह। पहले हमें कुछ सॉल्ट जो हमारे बावर्ची खाने के नुस्खे हैं वो हमें बताएं, ताकि जिससे हम अपने दांतों को चमका सकें।
सबसे पहले जो कॉल आई थी उसके हवाले से अर्ज कर देते हैं, हमारे शाहिद भाई, डॉक्टर शाहिद साहब, एडवोकेट साहब, ये इन्होंने खारियां से मिठियां से कॉल की थी, तो दांतों में जो कीड़ा लगता है इस हवाले से इनका सवाल था। तो इसका जवाब ये है कि कटेली, कटेली नामी, जैसे
जी,
ये इसका तलफ़ुज़ है कटेली
है।
तो ये पंसारियों की दुकान से मिल जाती है, इस ये एक फल होता है, इसके बीज जो है इस्तेमाल में आते हैं, कटेली नामी जैसे पंसारियों की दुकान से जाकर इसके बीज जो है इस फल के ले लिए जाएं। बाद औकात होता है कि डेंटिस्ट के पास जाते हैं तो वो जो कीड़ा लग जाता है उसका इलाज करवाने के लिए, तो या एक कीड़ा लगा होता है तो फिर वो दूसरे दांत को भी मुतासर कर देता है, दाढ़ को। इसका अगर ये अमल कर लिया जाए, इसका फायदा ये होगा कि जो कीड़ा है वो खत्म हो जाएगा और आगे भी नहीं बढ़ेगा। तो ये
कैविटी जिसको कहते हैं वो नहीं बढ़ेगा।
जी, कटेली के बीज जो है कुछ कोयलों पे डाल लिए जाए,
ठीक है,
तो उसकी फिर धुनी ले ली जाए, जैसे आंखें वगैरह बंद करके अपना मुंह खोल लिया जाए और थोड़ा उसका धुआं अंदर जाएगा, तो इंशाल्लाह अज़्ज़वजल इस जड़ी बूटी के यानी के ये फायदा होगा कि वो जो कीड़ा है वो खत्म हो जाएगा इंशाल्लाह अज़्ज़वजल। कटेली के बीज,
ठीक है, कटेली के बीज लेने, कोयलों पे डाल लें और उसकी
धुआं लेने, जी इंशाल्लाह अज़्ज़वजल उससे ये खत्म हो जाएगा। سے پہلے روحانی علاج، تین روحانی علاج، دانتوں اور داڑ کے درد کے دو مختصر روحانی علاج. نمبر ایک، سورہ یاسین کی یہ آیت مبارکہ سلام قولا من رب الرحیم تین بار پڑھ کر اپنی انگلی پر دم کر کے دانتوں پر ملیے، انشاء اللہ تعالی درد جاتا رہے گا، بہت ہی مختصر علاج ہے. نمبر دو، یا اللہ سات بار کاغذ پر لکھ یا لکھوا کر تعویذ کی طرح لپیٹ کر، بہتر یہ ہے کہ پلاسٹک کوٹنگ کر کے داڑھ کے نیچے دبانے سے انشاء اللہ عز و جل داڑھ کا درد دور ہو جائے گا. یہ بہت ہی مختصر علاج ہے اور ہمارے شیخ طریقت امیر السنت کے رسالے بیمار عابد کے صفحہ نمبر 30 پر یہ موجود ہے. دانت کے درد کا اکسیر عمل، یہ بھی روحانی علاج ہے. اگر دانت میں سخت درد ہو تو باوضو سورہ قریش پارہ نمبر 30 میں یہ موجود ہے، 21 بار پڑھ کر نمک پر دم کیجئے اور نمک درد والے دانت پر ملیے اور دانتوں کے درمیان رکھیے. دن میں 2-3 بار یہ عمل کرنے سے انشاء اللہ عز و جل فائدہ ہوگا. یہ سورہ قریش جو ہے یہ 21 بار پڑھنی ہے. شیخ طریقت امیر السنت کے رسالے بیمار عابد کے صفحہ نمبر 30 پر موجود ہے. دانتوں کے حوالے سے شیخ طریقت امیر السنت دامت برکاتہم العالیہ کے عطا کردہ کچھ علاج جو ہے مختصر عرض کرتا ہوں. دانتوں اور داڑھ کے درد کے مختصر 5 گھریلو علاج. نمبر 1، یہ علاج جو ہے پائریا کے لیے ہے، جو دانتوں میں پیپ وغیرہ ہو جاتی ہے مسوڑوں میں. تو نمبر 1، ہڑ، نمک اور کالی مرچ. ہڑ، نمک اور کالی مرچ ہم وزن لے کر باریک پیس لیجئے اور اس سے دن میں 2 بار منجن کیجئے، انشاء اللہ عز و جل مسوڑوں کی سوجن اور پائریے کا بہترین علاج ہے. اور یہ شیخ طریقت امیر السنت کی کتاب گھریلو علاج کے صفحہ نمبر 69 پر موجود ہے. تو آئیے آپ کو وہ تینوں ہم چیزیں دکھا دیں. نمبر 1، ہڑ.
یہ ہڑ کا بہت آپ نے سنا ہوگا نا، ہڑ،
اسے کالی ہڑ بھی کہتے ہیں اور چھوٹی ہڑ بھی کہتے ہیں، کالی ہڑ بھی کہتے ہیں، اور
اس کو ہلیلا بھی کہتے ہیں، ہلیلا سیاہ
جی
اور ہلیلا زرد
جی،
زرد پیلی والی.
اور اگر کسی کو یہ دستیاب نہ ہو تو پھر یہ ہلیلا زرد یعنی بڑی ہڑ کہلاتی ہے.
ٹھیک ہے،
تو یہ چھوٹی ہڑ کا یہ ہوتا ہے کہ یہ درخت سے بعد اوقات خود ہی گر جاتی ہے، اور یہ جو پکنے کے بعد جو ہے اس کو الگ کیا جاتا ہے.
بہت ساری دوائیوں میں استعمال ہوتی ہے، بہت ساری دوائیوں.
اگر کسی کو وہ چھوٹی والی ہڑ دستیاب نہ ہو تو یہ بڑی ہڑ لے لیں،
متبادل نہیں ہے
جی. تو مگر یہ بڑی والی اگر ہڑ استعمال کریں گے تو اس کو جلا لیں پہلے، یا پھر جلائیں نہ تو اس کی جو اندر کی جو گٹھلی ہے وہ نکال، پرگ والا جو ہے وہ اس کو استعمال کر لیا جائے، چھلکا وغیرہ. تو یہ نمبر 1 اس میں چیز تھی، ہڑ اور کالی مرچ، اس کو فلفل سیاہ بھی کہتے ہیں، یہ دوسری چیز تھی اس میں. اور تیسری چیز جو ہے وہ نمک ہر گھر میں موجود ہوتا ہے. تو یہ تین چیزیں ہم وزن لینی ہیں اور اس کو پیس لیں اور دن میں 2 مرتبہ منجن کرنے سے انشاءاللہ دانتوں کے مسوڑوں کی سوجن اور پائریا جو پیپ وغیرہ ہو جاتی ہے اس کا علاج ہے. دانتوں کا پیلا پن. نمبر 2، دوسرا علاج، لیمبو کے چھلکے سکھا کر، یہ ہمارے پاس لیمبو موجود ہے، تو یہ استعمال کرنے کے بعد گھر میں آپ چاہیں تو یہ لیمبو سنبھال کے رکھیں، اور یہ پنساریوں کی دکان سے جو جہاں سے جڑی بوٹیاں ملتی ہیں وہاں پر
پھینک دیتے ہیں نا، وہ وہاں پنساری میں بکری ہوتی ہے
جی.
انار جو ہے، انار کے چھلکے وہاں خشک بکرے ہوتے ہیں جی. اسی طرح یہ اس کے لیمبو جو ہے
لیمبو، تو اس کے چھلکوں کو جو ہے سکھا کر پیس کر اس میں نمک ملا کر دانت مانجیے، ان شاء اللہ زوجل چمکدار ہو جائیں گے دانت ان شاء اللہ. یہ بہت ہی مختصر علاج.
اس میں نمک کی کتنی مقدار ڈالنی ہوگی؟ یہ تھوڑا سا مقدار، کیونکہ نمک پھر بہت ترش ہو جائے گا، پھر وہ بعضوں کا چھالے وغیرہ ہو جاتے ہیں
جی. اس کا یہ انداز ہوتا ہے کہ جتنا آدمی برداشت کر سکے، بعضوں کے مسوڑے جیسے کہ نازک ہوتے ہیں تو وہ تھوڑا ہی انہیں کافی ہوتا ہے. مثال 1 چمچ آپ نے نمک ڈال لیا اور 2 چمچ یہ آپ نے ڈال لیے لیمبو کے خشک چھلکے، اگر یہ زیادہ لگ رہا ہے تو اس کو ہاف کر لیا جائے، نمک کو ہاف کر لیا جائے. تو اپنے اپنے حساب سے. اسی طرح سے ایک اور علاج دانتوں کا پیلا پن وغیرہ دور کرنے کے لیے شیخ طریقت امیر السنت فرماتے ہیں کہ 3 حصے نمک، مثال 3 چمچ نمک ہے اور 1 حصہ کھانے کا سوڈا، یہ بھی ہمارے پاس موجود ہے. کھانے کا سوڈا وائٹ سا ہوتا ہے نمک کی طرح، میدے کی طرح، تو یہ گھروں میں استعمال بھی ہوتا ہے. تو 3 حصے نمک یعنی کہ گویا کہ 1 چمچ یہ کھانے کا سوڈا اور 3 حصے نمک، 3 چمچ نمک ملا کر ڈبیا میں رکھ لیجئے کسی بھی چیز میں ڈال کر، روزانہ دانتوں پر لگا کر 2-3 منٹ رہنے دیجیے، انشاءاللہ عزوجل دانت صاف ہو جائیں گے. اور اگر کسی کے مسوڑوں کو اس وجہ سے کچھ ایسا محسوس ہو کہ یہ مجھے کچھ تیز لگ رہے ہیں، تو اس میں ایک نمک کم کر لیا جائے یا میٹھا سوڈا کم کر لیا جائے. اسی طرح سے دانتوں سے خون آنے کا بھی بعضوں کو معاملہ ہوتا ہے، اس حوالے سے بھی شیخ طریقت امیر اہل سنت نے ہماری رہنمائی فرمائی ہے. آپ فرماتے ہیں کہ گرم توے وغیرہ کے ذریعے کھلائی ہوئی پھٹکڑی کا پاؤڈر مسوڑوں میں لگائیے، انشاءاللہ عز و جل خون بند ہو جائے گا. یہ پھٹکڑی ہمارے پاس موجود ہے، تو اس کا طریقہ یہ ہوتا ہے کہ توے کے اوپر جو ہے گھر میں جس پر روٹی وغیرہ بنتی ہے اس پر اس کو تھوڑا سا رکھ دیا جائے، تو کچھ دیر میں یہ پھول جائے گی. تو پھول جائے گی تو پھر پھولنے کے بعد اس کو جو ہے تھوڑا پیس لیا جائے خود ہی ہاتھوں سے، تو انشاءاللہ عز و جل یہ بہترین ایک منجن بن جائے گا اور دانتوں کے خون کو بند کرے گا. اسی طرح سے دانتوں کے خون کے لیے ایک اور ہی بہت ہی پیارا علاج، انار کے پھول یہ ہمارے پاس موجود ہے، اس کو دیکھ لیں. انار کے پھول چھاؤں میں سکھا کر خوب باریک پیس کر بوتل میں بھر لیجئے، صبح شام منجن کے طریقے پر دانتوں پر ملیے، انشاءاللہ عز و جل خون بند ہو جائے گا، ہلتے دانت بھی مضبوط ہوں گے.
انار بھی کارآمد ہے، اس کا چھلکا بھی، اور انار کے دانوں کو خشک کر لیں تو انار دارا بن جاتا ہے
جی.
اور اس کے پھول جو ہیں وہ دانتوں کے خون بند کرنے کے لیے کارآمد ہے
الحمدللہ. اور یہ جو میں نے عرض کیا یہ گھریلو علاج کتاب کے صفحہ نمبر 68 پر موجود ہے، اور اگر آپ حکیموں کی دکان پر جائیں گے پنساری کی تو وہاں پر یہ گل نار فارسی کے نام سے بھی ملتا ہے،
گلنار
کے نام سے بھی آپ اس کو طلب کر سکتے ہیں. یہ ہمارے پاس مختصر علاج تھے.
اچھا اس میں آپ نے جو یہ کھانے کا سوڈا رکھا ہے نا، تو ایک میں بھی ایڈ کر دوں.
جی
بہت آسان ہے یہ، مدنی چینل کے ناظرین اگر اس کو استعمال کریں گے تو انشاءاللہ دانتوں کے اندر چمک پیدا ہوگی. میٹھا سوڈا جو ہے وہ آپ ایک چائے کا چمچہ لے لیں میٹھا سوڈا، اور اس کے اندر نیبو جو ہے وہ آدھا نیبو کاٹ کر آپ اس کا رس شامل کر لیں. مزید سافٹنیس چاہتے ہیں آپ کیلے کا چھلکا لیں، اور کیلے کے چھلکے سے جو گوزہ نکلے گا نا ایک چمچ سے نکال لیں اس کو، وہ اس میں شامل کر لیں. یعنی تین چیزیں ہیں، کھانے کا سوڈا ایک چمچ، جو چائے کا چمچہ ہے، اور اس کے ساتھ آپ نے استعمال کرنا ہے گوزہ اور نیبو. تو سب سے پہلے آپ یہ کریں گے کہ ایک چمچ ڈالنے کے بعد نیبو کا نچوڑ دیں گے، آدھا نیبو نچوڑ دیں آپ، اور اس کے ساتھ جو ہے کیلے کا جو گودا ہے چھلکے کے ساتھ جو لگا ہوتا ہے وہ آپ لے لیں، اور ان تمام چیزوں کو یکجان کرنے کے بعد آپ ان کو انگلی سے صرف 3 منٹ استعمال کریں، 3 منٹ، تو انشاءاللہ الرحمن آپ کے دانت جو ہے وہ چمکیں گے انشاءاللہ الرحمن، اور یہ آپ کو فائدہ پہنچائیں گے. گھریلو علاج ہے، میٹھا سوڈا بھی گھر میں ہوتا ہے، نیبو بھی گھر میں ہوتا ہے، اور اس کے ساتھ ساتھ کیلے بھی جو ہے ہم استعمال کرتے ہیں. اگر کیلا نہیں اویلیبل آپ کے پاس نہیں ہے اس وقت، تو آپ یہ دونوں چیزیں استعمال کر سکتے ہیں.
دانتوں کے دانت ہل رہے ہوتے ہیں،
جی جی،
تو اس کا بھی ایک علاج عرض کیے دیتے ہیں. ہلتے دانت کا اہم ترین گھریلو علاج، بہت ہی کامیاب اور مجذب یہ علاج ہے. تو کسی بھی عمر کے افراد کے اگر دانت ہل رہے ہیں تو انشاءاللہ عز و جل اس کی یہ عمل کرنے سے انشاءاللہ وہ معاملہ بہترین ہو جائے گا، دانت مضبوط ہو جائے گا. اس میں بھی ہم پہلے ایک چیز کا بیان کر چکے ہیں، پھٹکڑی اس میں لیں گے 25 گرام نمبر ایک. اسی طرح سے لیمو جو ہے وہ بھی لینا ہوگا 1 عدد لیمو، اور کیکر کی چھال، اسے ببول کا درخت بھی کہتے ہیں، کیکر کی چھال یہ جو تنے کے اوپر ہوتی ہے چھال جسے کہا جاتا ہے، یہ تین چیزیں استعمال کرنی ہے. پھٹکڑی کی مقدار 25 گرام، لیمو 1 عدد، کیکر کی چھال 25 گرام. سب سے پہلے پھٹکڑی کو توے پر کھیل کیجئے، یعنی کچھ دیر گرم کیجئے، جب پھولنے لگے تو 1 عدد لیمبو اس پر نچوڑ دیں کاٹنے کے بعد، مگر اسے ہلکی آنچ پر ہی گرم کرنا ہے. اسے پھر اچھی طرح باریک کر کے ہلتے دانت پر لگائیں. یہ دونوں چیزیں، یعنی پھٹکڑی کو گرم کریں گے، اوپر جو ہے لیمبو اس پہ چھڑک دیں گے، تو یہ ایک منجن سا صفوف سا بن جائے گا. تو پھر اسے اچھی طرح باریک کر کے ہلتے دانت پر لگائیں. اس کے بعد کیکر کی چھال کا استعمال یہ ہے کہ 1 گلاس پانی میں جوش دیں، اور اس سے دن میں 2 بار کلیاں کیجیے، انشاءاللہ عزوجل ہلتے دانت مضبوط ہو جائیں گے.
ماشاءاللہ دانتوں سے خون آنے کا نسخہ بھی بیان فرمایا انہوں نے، دانتوں کے درد کا بھی، اور ہلتے دانت جو ہے اس کے کبھی طبی علاج انہوں نے بیان فرمایا. دو کالیں ہیں مزید، ڈاکٹر صاحب کیا پوچھنا چاہ رہے ہیں ہم سنتے ہیں ان سے.
فیض الرحمان افطاری مدنی چینل کے سلسلہ مدنی کلینک میں میرا یہ سوال ہے کہ جو لوگ زیادہ تر پان گٹکا وغیرہ کھاتے ہیں اور چھوٹے بچے جو چاکلیٹ وغیرہ زیادہ کھاتے ہیں تو اس سے کیا ہمارے دانت محفوظ رہتے ہیں یا ان کی وجہ سے بھی دانتوں کی بیماری مسوڑوں میں پرابلم وغیرہ ہوتی ہے؟ اس کے اوپر چند مدنی پھول عنایت فرما دیجئے اور دانتوں کو کس طرح محفوظ رکھ سکتے ہیں اس کے لیے بھی مدنی پھول عنایت فرما دیجئے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔ مزید کال ہو تو بھی سنا دیجیے گا۔
میرا نام ظفر اقبال ہے، میں اسلام آباد زیرو پوائنٹ سے جی۔ مسئلہ یہ ہے کہ میری بیوی کے منہ میں دانے ہیں جو چھالے نکل جاتے ہیں زبان پہ اور گالوں پہ اندرونی سائڈ، اور دوسرا ان کے مسوڑے بہت خراب ہیں، رہتے ہیں بدبو رہتی ہے منہ میں اور مسوڑوں سے خون آتا ہے، سوجن بھی ہے۔
چاکلیٹ بھی کیا لاس کرتی ہے؟
مٹھاس ہے نا،
مٹھاس ہے،
مٹھاس ہے، اور کوئی بھی ایلیمنٹ، کوئی بھی ایسی چیز جو کھانے پینے میں آتی ہے اس کے کھانے کے بعد منہ کی صفائی کرنا لازمی ہے۔ جیسے ایک ہمارے مدنی ماحول میں ترغیب دی جاتی ہے کھانے سے پہلے کا وضو اور کھانے کے بعد کا وضو، ٹھیک ہے نا، اس بعد کے وضو کی کیا ویلیو ہے، کیا ضرورت ہے؟ چلے پہلے کا تو کر لے آدمی، بعد کی کیا؟ یہی اس کی وجہ ہے، جب آپ کھانے کے بعد کا وضو فرماتے ہیں تو آپ کے منہ میں جو تھوڑا بہت ذرات رہتے ہیں وہ کلی کے ذریعے وہ باہر نکل جاتے ہیں، تو آپ کی دانت کی صفائی کافی حد تک بہتر ہو جاتی ہے۔ اور اس کے ساتھ اگر آپ پانچ وقت کی نماز پڑھتے ہیں تو مطلب پانچ اور تین وقت کا کھانا، آٹھ دفعہ تو ویسے ہی آپ نے منہ کو صاف کر لیا، ٹھیک ہے، تو یہ، اور پھر دو وقت کا برش یا مسواک یہ ملا لیں، تو دن میں دس دفعہ تو سیدھا سیدھا آپ نے منہ کی کیئر کر لی، اگر صرف اسی کو کر لے تو میں سمجھتا ہوں کافی حد تک آپ ان چیزوں سے بچ سکتے ہیں۔
صحیح، ایک بات میں ایڈ کروں گا کہ کلی کرتے ہیں، اب جیسے کہ بھی رسمیں ہم کلی کا بھی طریقہ کا جو معاملہ ہے کہ وہ پانی لیا اور پچ پچ کر دیا، بالکل نکال دیا انہوں نے، حالانکہ وہ پانی لے کر اچھی طریقے سے منہ میں گھمانا ہے تاکہ جو ہے اگر دانتوں کی کھڑکیوں کے اندر کوئی چیز جو ہے وہ بچی رہ گئی ہے تو وہ نکل جائے، پھنسی رہ گئی ہے تو وہ نکل جائے۔ تو عموماً کلی جو کرتے ہیں وہ وضو خانوں میں بھی دیکھا جاتا ہے کہ منہ میں بس یوں سمجھ لیں وہ رسم ادا ہو رہی ہے، مطلب پانی لیا۔ اچھا، بعض اوقات ایسا ہوتا ہے کہ نل اتنا زور سے کھولا ہوا انہوں نے کہ چار پانچ کلی ہو جائے، اتنا پانی کو گرا دیتے ہیں، مگر اب جب منہ میں لیا تو اس کو فوراً سے نکال لیا۔ اچھی طریقے سے اگر کلی کریں گے آپ تو ان شاء اللہ رحمان آپ کے دانتوں کی صفائی بھی اچھی ہوگی۔ مزید اس سب جو انہوں نے بھی کہا بھی کہ پان گٹکے وغیرہ کے حوالے سے، اس میں جو ہے وہ جب یہ ہو جاتا ہے معاملہ جس طرح انہوں نے بتایا کہ منہ نہیں کھلتا اور جو ہے وہ ایسی صورتحال ہو جاتی ہے کہ اب اس کو اسکیلنگ کا مشورہ دیتے ہیں بعض لوگ، بعض اوقات غیر مستند ڈاکٹر کے پاس چلے جاتے ہیں۔ اس حوالے سے ہمارے پاس ایک کلپ بھی ہے ڈاکٹر صاحب کا، وہ ہم سنتے ہیں، اس پر ہم کچھ ہم پھر کلام کرتے ہیں، دکھائیے ذرا وہ۔
اگر پراپر قسم کے ٹوتھ پاؤڈر نہیں ہیں، ابریزو ہیں، تو وہ ہمارے دانتوں کے لیے نقصان دہ ہوتے ہیں۔ اسی طرح کے اس طرح کی کوئی لکوڈ جس کے اندر ایسی کوئی چیز استعمال کی گئی ہے جو دانتوں کو صاف کرنے کے لیے لیکن وہ مضر صحت ہے، تو اس سے آپ کو بچنا چاہیے۔ اسی طرح بعض اوقات ہم دانتوں کے علاج کے لیے غیر مستند ڈاکٹرز کے پاس جا رہے ہوتے ہیں جہاں پہ سٹرلائزیشن پراپر نہیں ہوتی۔ سٹرلائزیشن نہ ہونے کی وجہ سے بہت سارے امراض پھیلتے ہیں جیسے کہ ایڈز، ہیپاٹائٹس بی، ہیپاٹائٹس سی، تو اس وجہ سے جو ہے آپ اور کسی مرض میں مبتلا ہو سکتے ہیں۔ تو اسی لیے مشورہ یہی ہے جہاں بھی جائیں وہ یہ ضرور تسلی کریں کہ وہاں پہ سٹرلائزیشن پراپر ہو رہی ہے اور ان کا علاج صحیح معیار کے مطابق کیا جا رہا ہے۔
اچھا ڈاکٹر صاحب، اس میں انہوں نے کہا تو ان کے ڈاکٹر بی ڈی ایس کہلاتے ہیں
جی،
ویسے تو بہت ساری دکانیں کھلی ہوئی ہیں پر ان دکانوں کے اندر انہوں نے جو ہے وہ مطلب وہ ڈاکٹر نہیں ہوتے، وہ ڈینٹسٹ ہوتے ہیں، اپنے تجربے کی بنیاد پر وہ لوگوں کے دانت بھی نکال رہے ہوتے ہیں، وہ اسکیننگ بھی کر رہے ہوتے ہیں، وہ فلنگ بھی کر رہے ہوتے ہیں، علامان والحفیظ دانت بھی بنا رہے ہوتے ہیں۔ اچھا، پھر ایک تو وہ جو مطلب جس کو ہم دو نمبر ہی کہتے ہیں ڈاکٹر، وہ کام کر رہے ہیں، پھر ان کے تحت جو لوگ کام کرنے والے ہیں، مثلا اگر وہ 12 گھنٹے کھلا ہے تو کچھ لوگ اور بھی ہاتھ صاف کر رہے ہوتے ہیں، تو لوگوں کی صحت سے کھیل رہے ہوتے ہیں۔ میں نے کافی پہلے یہ سنا بھی تھا، اب میں آپ سے کنفرم کرنا چاہوں گا کہ دانتوں کی بعض روح اوپر کی دانتوں کی، اس کا تعلق آنکھوں سے بھی ہوتا ہے کہ اگر وہ جو ہے وہ اس انداز سے نکالا جائے تو ان کی آئی سائٹ میں بھی فرق پڑ سکتا ہے، تو یہ میں نے سنا تھا۔ تو اب چونکہ ان کی وہ اسٹڈیز ہوتی نہیں ہیں، باقاعدہ انہوں نے تعلیم بھی نہیں حاصل کی ہوتی، انہوں نے کسی اس کے پاس جا کر جو ہے وہ یوں سمجھ لیں کمپاؤنڈر بنے ہوئے ہوتے ہیں، और सीख कर इसके बाद वो लोगों को दांत निकाल रहे होते हैं, तो ये कितना खतरनाक है। तो आखिर अगर पहचान पैदा करेंगे किसके पास जाना है, वो बीडीएस है या नहीं है, मुस्तनद डॉक्टर है या नहीं है, उनके पास जाकर थोड़े पैसे बचाने के लिए। हम ऐसे लोगों के पास चले जाते हैं कि कभी स्केलिंग करवा रहे हैं, कभी फिलिंग करवा रहे हैं, कभी दांत निकलवा रहे हैं, कभी दाढ़ का मसाज करवा रहे हैं, कभी और भी काम कर रहे होते हैं कि यार वो आप जो है अब शादी हो रही है किसी की, उनको ऐसा मशवरा देते हैं वो कि बस आप जो है वो अगर दांत इस वक्त साफ नहीं किए ना आपने अगर, तो बस इससे आप सबसे ज्यादा भद्दे लगेंगे और ये आपकी कसौटी आज की। अगर आपने दांत साफ करने हैं, अब उससे कहेंगे जनाब आपने तो 5 विजिट करने हैं, जनाब मेरी तो कल निकाह है नहीं कर सकता मैं, तो 3 तो नहीं मैं 3 में नहीं करूंगा। अब वो कहां 5, 3, 1 पर आ जाते हैं। तो ये गैर मुस्तनद डॉक्टर लोगों की दांतों से खेल रहे होते हैं, बाहर जानों से खेल रहे होते हैं, बाहर दांतों से खेल रहे होते हैं। कोई स्केलिंग कर रहा है, कोई पॉलिश कर रहा है, कोई जो है वो मुख्तलिफ अंदाज से जो है उनके दांतों को रगड़ लगा करके ये बहुत जो है दांत ज्यादा बाहर निकले हुए।
बापू सही फरमाया आपने, ये बेसिकली हमारा ड्रॉबैक ही है कि हम लोग मुस्तनद लोगों को तलाश नहीं करते। हम वो कहते हैं कि हर चमकती हुई चीज को सोना समझने लग जाते हैं। अब कोई भी डॉक्टर के नाम पे बैठा हुआ है और उसके पास 50 लोग बाहर बैठे हुए हैं, इससे कतः नजर के उसके पास क्या डिग्री है, ये अच्छा डॉक्टर है, इसके पास रश लगा हुआ है उसी हाँ के सामने।
अमूमन ये कंसेप्ट जहां रश ज्यादा है,
एग्जैक्टली यही होता है, यही हो रहा है। और फिर जो वो 50 लोग है ना, वो किसी और 50 को भी लेकर आते हैं, मैं फलाने डॉक्टर के पास गया था, वो बड़ा अच्छा है, बड़ा अच्छा है, वो टाइम भी देता है, बात भी करता है, सुनता भी है। अब जब उसकी डिटेल्स निकाले जाती हैं तो पता चलता है कि जी ये तो अताई डॉक्टर है,
अताई डॉक्टर
है, ठीक है ना। तो ये बहुत बड़ा आलमिया है। हम लोग मतलब अगर कोई ये जाके ये सवाल पूछ ले किसी से कि डॉक्टर साहब आपने MBBS भी किया है या नहीं किया, पहली बात तो ये कि डॉक्टर से ये पूछने की जरूरत कहां से निकला है, ठीक है, जबकि आपका पूरा हक है ये पूछने का, ये पूरा हक है पूछने का। दूसरा, उस डॉक्टर में इतनी हिम्मत होनी चाहिए कि वो वाकई बता सके, उसके अंदर नफ्स आ जाएगा मुझसे पूछ रहे यार आपको मुझ पर यकीन नहीं, जबकि आपका पूरा का पूरा उसका हक है और आपको जवाब देना पड़ेगा उसका कि वाकई आप MBBS डॉक्टर हैं या नहीं है, अगर पूछेगा तो आपको जवाब देना है। तो जब तक हम अपना माइंड सेट क्लियर नहीं करेंगे ना, तो इस किस्म की चीजें होती रहेंगी। हर फील्ड के अंदर इस किस्म के लोग मिलेंगे आपको, जहां अब आपने निशानदेही की कि टेक्नीशियन लोग बैठे हुए होते हैं,
वो टेक्नीशियन एक्स्ट्रा जो है उसको उसका एक्सरे करवा लेंगे, रूट कैनाल का मशवरा देंगे, मतलब हर तीसरे शख्स को जो है वो स्केलिंग का मशवरा देना है कि भाई तुमने अब उसके बेचारे के दांत कमजोर है, अब उसको स्केलिंग का मशवरा दे रहे हो, पहले दांत को कुछ मजबूत करो, कुछ जो उसका पायरिया हुआ है दीगर मामला है उसको जो है वो उसकी स्केलिंग कर रहे हैं, पैसे बनाने के चक्कर में उनकी जो है
प्रॉब्लम। यहाँ तक तो चले आप ये कहेंगे, हालांकि ये टॉलरेबल बात नहीं है, लेकिन चले हम इसको भी एक तरह से समझेंगे टॉलरेट कर ले, लेकिन उसके साथ जो वो इंस्ट्रूमेंट इस्तेमाल करते हैं
जो बताया
वो असल प्रॉब्लम है। मेन प्रॉब्लम वो है कि वो
इस्तेमाल करते हैं ना, वो उन्होंने स्प्रिट रखा हुआ है और स्पीड के साथ उसको काम कर रहे होते हैं, एक बच्चा बिठाया हुआ उसने, मैंने अपनी आंखों से देखा इसको, वो सब काम कर रहे होते हैं। हालांकि मैं किसी भी मुल्क में गया तो ये सब चीजें, तो मैं एक होटल में जब गया हुआ किसी मदनी काफले में, रास्ते में रुके रेस्टोरेंट में, तो उन्होंने गिलास उसमें रखे हुए थे, क्या कह रहे थे डॉक्टर साहब, मैंने कहा यार आपने क्लीनिंग के लिए अपने सफाई के लिए गिलास इसमें रखे हुए हैं, कहा ये हम लोगों को अच्छे इंशाल्लाह अच्छी चीजें हम देंगे और सफाई सुथराई से पेश करेंगे, तो जाहिर है लोग भी हमारे पास आएंगे और ये उनका हक है।
बिल्कुल,
तो यहाँ तो जो ऑपरेटिव जो इस्तेमाल कर रहे हैं, जो इंस्ट्रूमेंट इस्तेमाल कर रहे हैं, उनको स्प्रिट से साफ करके वही एक मरीज को लगाया है, वही दूसरे एक्सपायरी का मरीज है, वो कैंसर का मरीज है, वो किसी और, वही इंस्ट्रूमेंट यूज हो रहा है, वो अब वो कहाँ से वो जाके लगाएगा। बल्कि अब तो बाहर मुल्कों में मैंने तो ये इस तरह के ऑपरेटिव देखे हैं कि वो कैंची भी उसी में रख रहे हैं जो सिरून वाले उनके लिए मसलूक है।
बिल्कुल बाबू, वहाँ तो बाय लॉ ये रिकमेंडेड है कि वो अलाउ नहीं कर सकते, वो इस्तेमाल ही नहीं कर सकते ये इंस्ट्रूमेंट। तो सब इस पर आप जरा स्टेरिलाइजेशन जरा वजाहत करते हैं कि मदनी चैनल के नाज़रीन
को पता है बिल्कुल
ये स्टेरिलाइजेशन, लिख लिया था कि मैंने इस पर बात करनी है स्टेरिलाइजेशन, बेसिकली
स्टेरिलाइजेशन अगर पता लग जाएगी ना तो इंशाल्लाह इसके बाद
आसान सा इसको अगर हम तशरीह करते हैं तो जरासीम से पाक, किसी भी किस्म के जरासीम से पाक,
वो जो इंस्ट्रूमेंट हम यूज कर रहे हैं उसको जरासीम से पाक करने के लिए, जैसे सिरिंज जो है वो एक दफा यूज होती है,
बिल्कुल,
इसके बाद उसको डिस्पर्स कर दिया जाता है
जी।
अब हर एक इंस्ट्रूमेंट तो वो डिस्पर्स नहीं करेगा, उसके लिए फिर ये जरासीम को जो उसके साथ जरासीम लग गए उसको साफ करने के लिए ये
अच्छा, इसमें भी एक तरीका होता है इसकी, इसके जो होती हैं मशीनें होती हैं ऑटोक्लेव कहलाती हैं, मुख्तलिफ साइज की होती हैं, उसका नाम ऑटोक्लेव होता है, उसके अंदर एक खास टेम्परेचर के ऊपर खास पैकिंग के साथ और उस पैकिंग के ऊपर भी एक खास किस्म का टेप लगाया जाता है जिसके ऊपर धारियां बनी हुई होती हैं। जब वो लगाते हैं टेप तो वो धारियां जो हैं वो ब्लूश कलर की होती हैं, लाइट स्काई ब्लू कलर की होती है, इस कलर की होती हैं। लेकिन जब आप उसको मशीन को लॉक कर देते हैं और एक टेम्परेचर पे छोड़ देते हैं और एक मखसूस टाइम के बाद जब उसको निकालते हैं तो उसकी पहचान ये है कि वो स्ट्राइप्स जो है वो ब्लैक कलर की हो चुकी होती है। तो इट्स मीन कि आपके अंदर जो भी इंस्ट्रूमेंट कोई भी चीज के अंदर रखी गई वो कम्प्लीटली स्टरलाइज्ड है। और वो टेप उस वक्त उतारते हैं वो जब उसको इस्तेमाल करना हो, तो उससे पहले उतारते नहीं है। तो पहले अगर उतरी भी मिली तो इसका मतलब ये है कि ये स्टरलाइज नहीं है, इसकी स्टरलाइजेशन खत्म हो।
अच्छा डॉक्टर साहब, इससे यही समझ लें कि जब किसी भी डेंटल प्रोसीजर के लिए जाए तो ये चेक कर लें डॉक्टर साहब, इंस्ट्रूमेंट पन्नी से निकालना है या ओपन निकालना है?
वो तो बाहर रखे हुए, पहले तो वो देखिए ना, वो भी अंदर ही होता है ना, क्या कहलाता है वो जो जिस पर ये
ऑटोक्लेव
जी जी
जी जी
वो उसके पास मौजूद भी है या नहीं है? ठीक है, टेप तो लगा, वो तो अंदर ही होता है,
कम से कम आखिरी वक्त तक पता तो चल जाएगा ना, एक नुस्खा तो मिल गया।
नहीं उसका, इसका देखें सिंपल तरीका है, आप जैसे मिसाल के तौर पर ये आपका इंस्ट्रूमेंट का बॉक्स है, ठीक है ना, इसको ये बॉक्स आया,
ठीक है,
सिंपल सा फार्मूला है कि इसके ऊपर एक टेप लगाओ, टेप पड़ा हुआ था गालिबन हमारे पास, बिल्कुल इसी टाइप का टेप, बिल्कुल सेम एज इट इज होता है और उसके ऊपर इस किस्म की पट्टियां बनी हुई होती हैं,
ठीक है,
इस तरह।
अगर ये मौजूद है तो उसका मतलब है आपका जो इंस्ट्रूमेंट यूज
हो रहा है, टेप फाड़ा है, इसके ऊपर लगा दिया, ठीक है। अब ये आपने इंस्ट्रूमेंट अंदर डाल दिया, वापस निकाल लिया, स्टराइज हो गया, तो ये पट्टियों का कलर चेंज हो जाएगा। अब ये इसके ऊपर लगा हुआ है, अगर वो लेकर आता है ऐसे ही पैक और उसके ऊपर ये लगा हुआ है तो आप फिर मुतमईन हो जाए कि यार ये स्टरलाइज हो सकता है, ठीक है ना।
वरना फिर से अमराज मतलब ये कि अगर ये एक ही इंस्ट्रूमेंट मुख्तलिफ लोगों को
बहुत ज्यादा
साफ नहीं किया उन्होंने तो फिर जाहिर है कि
बहुत ज्यादा है। और जो
आजकल जो डॉक्टर साहब
हमारे
बाबुल
हेपेटाइटिस बी एफ सी का जो एक ये समझ लीजिए कि बहुत ज्यादा तूफान आया हुआ है। एक स्टडी थी जो है, उनसे मेरी डिस्कशन हो रही थी, ये कह रहे थे कि अगर हम ये कहें कि हमारे यहाँ हमारी कंट्री के अंदर हर तीसरे चौथा आदमी हेपेटाइटिस बी या सी से शिकार हुआ हुआ है तो ये गलत नहीं होगा। तो इसको अगर आप देखते हैं तो इसका मतलब भी कि 1/4 आबादी आपकी जो है ना इससे मुतासिर हुई भी है। 1/4 आबादी का मतलब ये है कि कमोबेश बहुत बड़ा फिगर चला जाता है।
इसमें एक दंदान साज भी शामिल
है, इसमें
सिरिंज इस्तेमाल का भी शामिल है,
बिल्कुल अनस्टलाइज चीजें, सिरिंज हैं, दंदान साज हैं, इवन बार्बर जो होते हैं, नाई वगैरह जो होते हैं, कटिंग वगैरह
का
जो तरह वगैरह यूज करते हैं, जो रिमोट एरियाज होते हैं गांव वगैरह के अंदर होते हैं, वो इस किस्म की चीजें इस्तेमाल करते हैं कि वो एक ही उस तरह होता है उसी पे करके जो है वो शेप भी बना रहे हैं और ये भी कर रहे हैं सारे काम।
डॉक्टर साहब, दंदान साज जो बाहर ओपन जगह पे बैठे होते हैं, इनसे दांत साफ कराना या निकलवाना क्या?
वो तो दंदान होते ही नहीं है ना, दंदान साज होते ही नहीं है ना, वो तो
इस तरह की होते ही नहीं है ना।
वो नहीं,
वो तो ट्रेन अब काफी खत्म हो गया, तो शायद इंटीरियर में हो। अब तो इस तरह के आता है डॉक्टरों के भी बहुत ही आलीशान
सिविलाइज किस्म की चीजें, खूबसूरत
चीजें रखी हुई हैं। वो डॉक्टर नहीं है वो सब चीजें, वो तो अब चला गया जमाना, मगर अब वो उसको उन्होंने संभाल लिया है। वो अगर वो होम्योपैथिक डॉक्टर है, उसने बाहर डॉक्टर तो लगाया हुआ है, मगर वो बीडीएस नहीं है,
बीडीएस नहीं है।
तो आपने तो जो है मतलब डेंटल सर्जन से ही ये काम करवाना है।
देखिए एक चीज समझनी चाहिए कि एमबीबीएस और दांतों के डॉक्टर में बहुत फर्क है। एमबीबीएस डॉक्टर अलग होता है, बीडीएस डॉक्टर की पढ़ाई टोटली डिफरेंट होती है, उनके कोर्सेज अलग होते हैं,
दांतों से बिल्कुल
कोर्स ही अलग होता है, वो आम डॉक्टर नहीं होते हैं। हम जो एमबीबीएस डॉक्टर होते हैं वो आपको गाइडलाइन दे सकते हैं, जैसे आपकी तकलीफ है, कोई दांत में तकलीफ हुई, आपको चेक कर लिया, वक्ती तौर पे दवा दे दिया, आराम आ गया, अब आप डेंटिस्ट को दिखाएं, ठीक है। अब डेंटिस्ट का काम है उसकी रूट पे पहुंचना, डेंटिस्ट देखेगा उसको हाजत क्या है।
डेंटिस्ट डॉक्टर साहब ये दांत भी बनवाता है ना?
हाँ,
तो भाई साहब ये दांत जो होते हैं आजकल ये भी आ रहे हैं, जर्मनी के भी होते हैं, यूके के भी होते हैं
जी जी।
तो इसके बारे में भी कोई डॉक्टर साहब मदनीपुर या आप दे दें मदनीपुर पहचान कैसे हो?
पहचान तो खैर हमें वही पहले मुस्तरा डॉक्टर के पास जब हम जाएंगे जब ही होगा, वरना तो ये भी होता है कि एक ही जगह पर जो है पाकिस्तानी भी रखे हुए हैं, जर्मनी के भी रखे हुए हैं, यूके के भी रखे हुए हैं, पाकिस्तानी को गंदा करके रखा हुआ है उन्होंने, और जब उनसे कहा भाई कौन से पसंद करेंगे तो जाहिर है डेफिनेटली कहा भाई मुझे तो इटली वाले या जर्मनी वाले आप मुझे लगा दें। अब ये इस तरह भी लोगों को जो है वो
इसमें आप जो फरमा रहे हैं बिल्कुल सही फरमा रहे हैं, लेकिन अगर किसी ऐसी जगह पे आपका क्लिनिक है जहाँ पे अक्सरियत लोग समझदार लोगों की है और तो वहां पे इस किस्म की चीटिंग के चांसेस कम होते हैं वहां पे, क्योंकि एक अमाउंट ले रहे होते हैं, आपने एक प्रेजेंटेशन की है ना, ठीक है मिसाल के तौर पे यार मैंने ये दांत लगाना है, ओके ये दांत लगाना है कि जी इस पे इतने एक्सपेंस आ सकते हैं वट एवर 20,000 रुपए एक्सपेंस आ सकते हैं, उसको पता है कि 20,000 ये दे देगा तो वो उसमें नहीं चेंज करेगा, वो उसको देगा उसी हिसाब से कि यार इसको इस क्वालिटी का मैंने 20,000 में दे,
वो मतलब मुस्तना डॉक्टर के पास जाएगा।
हाँ, डॉक्टर
बिल्कुल ये है कि बास डॉक्टरों को देखा है मैंने, वो कहते हैं मुझे खुद कहा उन्होंने कि मैं किसी भी अपने पेशेंट को अपने साथ जो अटेंडेंट होता है उसको मैं उसको नहीं देता ये, यानी ऐसा ही कि मेरी गैर मौजूदगी में किसी का दांत निकाल रहा है या किसी का दांत लगा रहा है, ये काम मैं खुद करता हूँ। तो ऐसे भी लोग मौजूद हैं
बहुत,
और जो है वो जाहिर के दुनिया खाली तो नहीं है ऐसे लोगों से, मगर मुस्तना डॉक्टर के पास जाना चाहिए ये बात होती होगी।
इसमें एक चीज और मदनी चैनल के नाज़रीन के लिए अर्ज कर दूं कि अगर ऐसा आपको ये शकूक व शुबात होते हैं कि यार ये डॉक्टर है या नहीं है, तो आप किसी भी इलाके में रहते हो तो वहाँ पे डेंटल कॉलेज भी होते हैं
जी।
किसी भी डेंटल कॉलेज के अंदर वहाँ पे चले जाए, वहाँ पे आपका बिल्कुल मुस्तनद तरीके से इलाज होगा और वहाँ पे स्टरलाइजेशन भी प्रॉपर होगी, वहाँ पे आपको सही गाइडलाइन भी दे दी जाएगी। असल में प्रॉब्लम यही होती है कि हम रश भागते हैं, रश होगा परेशानी होगी पारी होगी। मैं हमेशा कहता हूँ कि आप उस रश से क्यों भागते हैं, अगर फर्ज करें कि डॉक्टर कामरान प्राइवेट बैठे हैं और डॉक्टर कामरान 500 रुपए फीस ले रहे हैं प्राइवेट की और डॉक्टर कामरान के पास 51वां नंबर आपका आया है, तो आपको वो 51 नंबर के बाद ही देखेंगे और देंगे भी 500 रुपए। लेकिन डॉक्टर कामरान अगर किसी गवर्नमेंट सेक्टर में बैठे हुए हैं उनके पास 200 मरीज हैं तो वो 201 पे ही आपको देखेंगे, एक नंबर भी नहीं, इंतजार यहाँ पे भी कर रहे हैं इंतजार वहां पे भी कर रहे हैं, फर्क इतना है पैसा यहाँ दे रहे हैं आप, लेकिन यहाँ आप सवाल भी नहीं पूछ रहे हैं वहां पे भी सवाल नहीं पूछ रहे हैं। बहुत सारी आप हमारी अपनी जाति वीकनेस
बड़े बड़े कमजोरियां
हैं बहुत से डॉक्टर हैं।
अगर आप नुस्खा बयान करना चाह रहे थे आप वो जरूर बताइए, हमें खास सिरहाल वाला तो नहीं है।
सबसे पहले वो एक आखिर में कॉल आई थी कि जिसमें उन्होंने कहा था कि मुंह में जो है छाले भी हैं
जी,
तो उसके हवाले से शेख तरीकत अमीर अहले सुन्नत की किताब घरेलू इलाज के सफा नंबर 61 पर 61 पर जो है 7 इलाज मौजूद हैं, जिसमें से एक अर्ज किए देता हूँ। आप तहरीर फरमाते हैं कि मुट्ठी भर बरगे हिना, यानी जो मेहंदी के पत्ते होते हैं
जी,
ये मुट्ठी भर लेकर इसको जो है पानी में उबाल लिया जाए और उस पानी से दिन में 2-3 मरतबा जैसे कुल्लियां वगैरह की जाए तो इंशाल्लाह अज़्ज़ोजन मुंह के छाले ठीक हो जाएंगे। तो आखिर में ये दांतों के जुमला अमराज के लिए बेहतरीन लाजवाब मंजन, इसमें तकरीबन 7 चीजें हैं।
7 चीजें
जी, सबसे पहले जो है इसे कहते हैं कबाब खंदा।
कबाब खंदा
जी,
मुस्कुराता कबाब, खंदा तो मुस्कुराता
जी, ये जो है वो काली मिर्च की तरह छोटे छोटे दाने हैं, कबाब खंदा।
कबाब खंदा ठीक है,
इसकी मकदार जो हमने इस्तेमाल करनी है 25 ग्राम कबाब खंदा। इसके बाद दूसरी चीज जो आप पूछ भी रहे थे, अकर करहा।
अकर करहा,
अकर करहा,
ये दांतों के लिए बहुत, ये जो डॉक्टर साहब पेन होता है बाद लोग लॉन्ग रख लेते हैं ना
जी जी,
उससे अब वक्त तो रात को हो गया पेन भाई, कोई दवाई भी नहीं है, ये उस वक्त ये फौरी हाथों हाथ इंशाल्लाह रिप्लाई देगा। ये अकर करहा की अगर एक डाली छोटा सा ये ले लें और जिस दांत में दर्द हो रहा है उसके नीचे दबा लें इसको, अगर दबा लेंगे और थोड़ी देर के इसका लोआब निकलेगा ना जब और वो दांतों में फैल जाएगा तो इंशाल्लाह उसी वक्त सुकून पैदा हो जाएगा आपका। आकर करहा कितना लेना है
जी? आकर करहा तकरीबन 12 ग्राम
12 ग्राम
एक तोला 12 ग्राम तकरीबन,
ठीक है
12 ग्राम। मगर इसमें यह है कि इसमें 2 किस्में आती हैं, एक अच्छी वाली आती है कि यूं कहने की अगर अच्छी वाली 400 रुपए है तो ये दूसरी जो है जो सादी वाली होगी नॉर्मल होगी तो वो 100 रुपए, 3 गुना तकरीबन उसमें फर्क होता है। तो उसमें ये पहचान इसकी ये होती है कि ये जैसे डंडी आपने थोड़ी सी तोड़ के मुंह में चबाई, तो इसमें अगर ये सस्ता वाला होगा हल्का वाला होगा तो मुंह में कुछ ऐसा महसूस नहीं होगा, और जिस तरह लॉन्ग मुंह में आदमी चबाता है तो फौरी करंट सा महसूस होता है, तेजी उसकी मालूम होती है, मिर्ची की तेजी महसूस होती है। तो अकर करा अगर अच्छा वाला होगा तो मुंह में उसको जब चबाएंगे तो उसकी एक तेजी सी महसूस होगी, جس طرح کے تلخی محسوس ہوگی تو وہ اصل والا ہوتا ہے. اس میں تیسری چیز جو ہے وہ کالی مرچیں ہیں, اس کی مقدار بھی 12 گرام. یہ کالی مرچیں گھر میں استعمال میں آتی ہیں. تو اور اس کے بعد جو چوتھی چیز ہے اسے کہتے ہیں تباشیر.
جی
تباشیر, یہ کہتے ہیں کہ یہ بانس میں سے پیدا ہوتی ہے.
جی
جی, تو اس کی مقدار بھی تقریباً 12 گرام. اچھی والی تباشیر لی جائے, تباشیر نقرا بھی کہتے ہیں اسے, تو یہ اچھی والی استعمال کی جائے, اس کی مقدار بھی 12 گرام. اس کے بعد ایک چیز ہے مازو. مازو
مازو بے سوراخ,
تو اس کی مقدار بھی 12 گرام لی جائے گی. اور چھٹی چیز جو ہے سنگ جراحت, سنگ جراحت کہہ لیں یا سنگ جراحت کہہ لیں, اس کی مقدار
جراحت کا پتھر.
جی, تو یوں کہہ لیں کہ یہ جو منجن یہ بنائیں گے آپ, تو یہ اس کی مقدار سب سے زیادہ ہے اس میں, اور 50 گرام اس کی مقدار ہوگی. تو آخر میں یعنی کہ سب چیزیں پیسنے کے بعد یہ بھی ساتھ میں پیس لیا جائے تو یہ پاؤڈر کسی شکل اختیار کر جائے گا.
ٹھیک ہے
جی. اور آخری جو چیز ہے وہ ست پودینہ. ست پودینہ پیپر منٹ بھی اسے کہا جاتا ہے. تو یہ ست پودینہ, تو اس کی مقدار 6 گرام. ایک مرتبہ دوبارہ سن لیجیے, کباب خندہ 25 گرام, اقر قرحا 12 گرام, کالی مرچ 12 گرام, تباشیر 12 گرام, مازو 12 گرام, سنگ جراحت 50 گرام, اور ست پودینہ 6 گرام. تمام چیزیں اچھی طرح باریک کر لیجئے, منجن تیار ہے. انشاءاللہ عزوجل دانتوں کے درد, سوجن, پیپ, بدبو, دانتوں کا ہلنا, مسوڑوں کے امراض میں مفید ترین رہے گا. مگر اس کا اصول یہ ہوتا ہے کہ جتنا آپ اس کو باریک کر لیں گے انشاءاللہ عزوجل اتنا ہی فائدہ مند ہوگا.
مدنی چینل کے ناظرین, الحمدللہ دانتوں کے حوالے سے کافی معلومات جو ہیں وہ فراہم کی گئی. میں کچھ ریپیٹ کرنے کی کوشش کرتا ہوں شروع سے, کہ شروع میں ہمیں یہ بتایا گیا کہ ہم اگر کھائیں گے کھانا تو چھوٹے لقمے اگر بنا کر ہم کھائیں اور چبا کر کھائیں, یعنی دانتوں کی حفاظت کا عمل ہمارے کھانے سے اس کا تعلق ہے کہ اگر ہم چبا کر کھائیں گے اور چبا کر کھانے کے بعد جو ہے وہ چھوٹے چھوٹے لقمے بنا کر کھائیں گے تو انشاءاللہ الرحمن دانتوں کا کام دانت سے ہی لیں گے, ہاتھوں سے نہیں لیں گے, تو اس کا فائدہ ہوگا. اس کے ساتھ ساتھ جو ہے وہ کھانے سے پہلے کا وضو کریں, کھانے کے بعد کا وضو کریں, یعنی کھانے سے پہلے 3 مرتبہ کلی کریں, کھانے کے بعد 3 مرتبہ کلی کریں, تو انشاءاللہ الرحمن اس سے بھی اب فائدہ ہوگا. پھر مسواک کے استعمال کے متعلق بھی کافی جو ہے وہ گفتگو ہوئی, تو مسواک کو صرف رسم مسواک نہ کی جائے اور جو ہے وہ اس کو صحیح طریقے سے مسواک کی جائے گی, اس کے ریشے کاٹے جائیں گے یعنی جب وقت ضرورت, تو پھر اور جس جو انداز ہے مسواک کرنے کا یہاں بتایا گیا تھا اس انداز سے مسواک کی جائے گی, 5 نمازوں میں کریں گے انشاءاللہ الرحمن. کلی جب ہم کرتے ہیں جو ہے وضو میں, تو کلی کا انداز بھی اگر ہمارا درست ہوگا تو انشاءاللہ الرحمن وہ ذرات جو دانتوں کی کھڑکیوں میں جمع ہو جاتے ہیں یا مسوڑوں کے ساتھ چپک جاتے ہیں وہ انشاءاللہ الرحمن کلی سے دور ہو جائیں گے. اس میں ایک چیز اور ایڈ کر دوں کہ اگر آپ پانی کے اندر تھوڑا سا نمک ملائیں, بلڈ پریشر نہیں ہے, تو آپ رات سوتے وقت اگر اس پانی سے اپنے آپ کلی کر لیں آپ انشاءاللہ الرحمن, تو بہت سارے امراض آپ کو انشاءاللہ فائدہ پہنچائیں گے. اگر بلڈ پریشر نہیں ہے تو اسی پانی سے آپ تھوڑے سے گرم پانی سے اس میں جو نمک ملا کر غرغرے بھی کر لیں تو انشاءاللہ گلے کے امراض سے بھی آپ کی حفاظت رہے گی. تو یہ بہت کچھ معلومات تھیں. پھر طبی نسخوں کے ساتھ ہمیں روحانی علاج بھی بتایا گیا. صلو علی الحبیب
صلی اللہ تعالی علیہ وسلم.
جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب, تجھ سے رحم و کرم کی دعا ہے یا خدا, تجھ سے میری دعا ہے.